चोटी या सो आत्मिकी लडाईँको बारेमा र यो परमेश्वरको वचनको सेवा गर्नलाई वास्तवमा हामीमा कतिवटा कुराहरू निश्चयता हुनुपर्छ, कन्भिक्सन हुनुपर्छ भने तपाईँलाई मैले थुप्रै कुराहरू सिकाइराखेको छु। अनि वास्तवमा यो सही प्रकारले परमेश्वरको बारेमा सोच्ने, परमेश्वरको सेवा गर्ने कुराको बारेमा सोच्ने, अनि यो दुईटा विषय सँगसँगै परिरहेछ अहिले, तर पनि मलाई कता कता ठिक लागिरहेछ। किनभनेदेखि यो आत्मिकी लडाईँ वास्तवमा एउटा सिपाही हो कि होइन हामी भन्ने कुरालाई निर्धारण गर्दछ। होइन, हामी परमेश्वरको पक्षमा खडा हुँदाखेरि जहिले पनि एक प्रकारको आत्मिकी लडाईँ छ यो संसारमा, किनभने हामीले बाइबलमा परमेश्वरको जनहरू येशु प्रभु ले पनि यो लडाईँ सामना गर्नुभयो। उहाँले त अझ सबै मानिसहरूको निम्ति पापको बलिदान हुनुभयो। त्यस्तै धेरै मान्छेहरू हामीलाई थाहा छ, पाउल, पत्रुस र धेरै जसो प्रेरितहरूले चाहिँ आफ्नो जीवनमा ठुलो मूल्य चुकाउनु पर्यो येशूलाई पछ्याएको कारणले। अब अहिले हाम्रो सन्दर्भमा हेर्दाखेरि आत्मिकी लडाईँले चाहिँ हामीलाई प्रभु येशूको चरित्रमा बनाउने काम त्यसले गर्छ। हामी येशू जस्तो हुने कुरा चाहिँ यो एक किसिमको जाँच जस्तो, जसले चाहिँ हामीलाई भलाइ गर्दछ। परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ, त्यसकारण उहाँले निरन्तर हाम्रो जीवनमा काम गर्नुहुन्छ र दिन बदिन हामी येशूको चरित्रमा बन्दै जान्छौँ। वास्तवमा क्रिस्चियन जीवनको अन्तिम लक्ष्य हामी प्रभु येशू जस्तो हुने। अनि जब यो कुरो हामीले बुझ्दैनौँ, कहिलेकाहीँ मलाई लाग्छ हामी सिपाही हो कि होइन, हामी लडाइँमा छौँ कि छैनौँ। होइन, किनभने हामी हरेक व्यक्ति फरक फरक सिद्धान्तका, फरक फरक क्यापासिटीका छौँ होला। होइन, हाम्रो दृष्टिकोण, वर्ल्ड भ्यू फरक हुनसक्छ, तर जब येशू प्रभुलाई ग्रहण गरिन्छ हामी मिल्ने बिन्दुमा पुग्छौँ। जतिले येशूलाई प्रभु भनेर विश्वास गरेर आफ्नो जीवन येशूमा सुम्पेको हुन्छ, उनीहरूको जीवन चाहिँ येशूलाई विश्वास गर्नेहरू चाहिँ एकतामा बाँधिन्छन्। एकता हुन कोसिस गर्नु परेन, किनभने हामी हरेकमा त्यो एकताको आत्मा, परमेश्वरको आत्मा हुनुहुन्छ। यो क्रिस्चियनको एउटा गवाही नै त्यही हो, हामीमा परमेश्वरको आत्मा हुनुहुन्छ। अनि यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। त्यस कारणले सुरुमा म यो कन्भिक्सनको बारेमा जुन हामी हेरिरहेको थियौँ अस्तिको हप्ता पनि, हामीले परमेश्वरको बारेमा अन्तिम कुरा हामीले हेरेको थियौँ अस्तिको चोटि, अनि तपाईँलाई मैले आज चाहिँ परमेश्वरको बारेमा अस्ति हेर्दाखेरि यो विषयमा हामीले हेरिरहेको छौँ। यो एउटा खण्ड भयो, परमेश्वरको वचन प्रचार गर्नलाई, परमेश्वरको वचनको सेवा गर्ने व्यक्तिमा चाहिँ यी कुराहरूको निश्चयता हुनुपर्छ, तब मात्र हामीले परमेश्वरको वचन सही प्रकारले प्रचार गर्न सक्छौँ भनेर हामीले यो विषयहरू हेरिरहेको छौँ। परमेश्वरको बारेमा बुझ्ने कुरा हामीले योभन्दा पहिला हेऱ्यौँ, परमेश्वर चाहिँ ज्योति हुनुहुन्छ, यहाँनिर परमेश्वर गड इज लाइट, गड हेज एक्टेड, गड हेज स्पोकन। परमेश्वर ज्योति हुनुहुन्छ, त्यसको मतलब हरेक व्यक्तिले उहाँलाई चिनाउन चाहनुहुन्छ, ज्योतिको काम चाहिँ प्रकट गर्ने। अर्को कुरा चाहिँ हामीले हेरेको थियौँ, परमेश्वरले काम गर्नुहुन्छ, नेपालीमा परमेश्वर ज्योति हुनुहुन्छ, परमेश्वरले काम गर्नुभएको छ, अनि परमेश्वरले बोल्नु भएको छ। सो परमेश्वरको वचन सेवाकाई गर्दै गर्दा हामीले प्रचार गर्नुपर्ने वचन चाहिँ परमेश्वरले बोल्नु भएको परमेश्वरको वचन हो, हाम्रो वचन होइन। अब यो कुरोमा हामी निश्चय हुनुपर्छ, यो कुराहरू हामीले हेरिरहेको थियौँ। अब यो सम्बन्धमा परमेश्वरको बारेमा, परमेश्वरप्रतिको हाम्रो विश्वास अथवा कन्भिक्सन अथवा निश्चयता, हामीले बुझ्नुपर्ने कुरा भनेर धेरै कुराहरू, परमेश्वरको बारेमा त धेरै अरू कुराहरू बुझ्न सकिन्छ, तर तिनवटा पोइन्ट हामीले मेन हेरेको थियौँ। र त्यसपछि धर्मशास्त्र, चर्च, पास्टरियट, पास्टर भनेको चाहिँ परमेश्वरको मण्डली सञ्चालन गर्ने, अगुवाको भूमिका खेल्ने व्यक्तिहरू। त्यसपछि प्रचार, जो वचन प्रचार गरिन्छ कस्तो हुनुपर्छ, यो चारवटा पोइन्ट, पाँचवटा पोइन्ट चाहिँ हामीले क्लियर हुनुपर्छ भनेर मैले तपाईँहरूलाई भनिराखेको छु। आज चाहिँ हामी धर्मशास्त्रको कुरामा जान्छौँ, परमेश्वरको वचनको कुरामा। त्यस कारणले यो परमेश्वरप्रतिको विश्वास, परमेश्वरको बारेमा जुन निश्चयता र विश्वास हाम्रो हुनुपर्ने, बुझ्नुपर्ने कुरा हामीले यो हेरेको थियौँ भनेदेखि आज चाहिँ धर्मशास्त्रको बारेमा यो तिनवटा पोइन्टमा, आज सायद यो पहिलो पोइन्ट मात्रै हामीले हेर्नेछौँ। धर्मशास्त्रको बारेमा कुरा गर्दाखेरि चाहिँ धर्मशास्त्र परमेश्वरको लिखित वचन हो। परमेश्वरले जो बोल्नु भएको छ विभिन्न अगम वक्ताद्वारा र आफ्नो पुत्रद्वारा, त्यो कुरा चाहिँ लेखिएको छ। धर्मशास्त्र परमेश्वरको वचन चाहिँ लिखित रूपमा छ हाम्रो बिचमा, लिखित वचन। त्यो कुरा हामी अलिकति हेर्छौँ। अर्को कुरा चाहिँ परमेश्वरले अझै पनि आफूले बोलेका कुराहरूद्वारा बोल्नुहुन्छ, भनाइको मतलब जुन लिखित वचनहरू हो परमेश्वरले बोल्नु भएको कुरा हो, त्यो कुराद्वारा आज जसले परमेश्वरको वचन पढ्छ र उहाँको वचनको सेवा गर्छ उनीहरूसँग र उनीहरूद्वारा परमेश्वर बोल्नुहुन्छ। परमेश्वरको वचनलाई लोगोस भन्छ। सो परमेश्वरले हामीलाई एउटा प्रचार गर्ने व्यक्तिलाई पनि प्रेरणा दिनुहुन्छ, कुनै वचन दिनुहुन्छ, त्यसलाई रेमा भन्छ। त्यस कारण उहाँ आज पनि हामीसँग परमेश्वरको वचनद्वारा त्यही खण्ड हामीले धेरैचोटि पढेर धेरैचोटि त्यहाँबाट सिकेको, सिकाएको र फेरि अहिले पढ्दाखेरि परमेश्वरको आत्माले हामीलाई खाँचो भएको कुरा त्यहाँबाट फेरि नयाँ प्रकारले हामीलाई बुझाउनुहुन्छ, त्यसरी बोल्नुहुन्छ। यो तेस्रो पोइन्ट, दोस्रो पोइन्ट। तेस्रो पोइन्ट चाहिँ परमेश्वरको वचन शक्तिशाली छ, यसको बारेमा धेरै कुराहरू हामी हेर्न सक्छौँ, तर आज धर्मशास्त्र परमेश्वरको लिखित वचन त्यसको बारेमा हेर्न चाहन्छौँ। तर तपाईँलाई यो परमेश्वरको वचनको बारेमा भन्नुभन्दा पहिला यो विषयमा जो प्रचार गर्ने, सेवा गर्ने व्यक्ति, चाहे प्रचारक होस्, चाहे बाइबल शिक्षा होस्, चाहे सानो घरेलु सङ्गतिमा, जवान सङ्गतिमा, अथवा कुनै झुन्डमा, कुनै पनि ठाउँमा परमेश्वरको वचनलाई तपाईँ र म यदि मानिसहरूको अगाडि बाँड्छौँ भने हामीले यी कुराहरू प्रष्ट बुझ्नुपर्छ, होइन? त्यही कारणले त्यो त्यसको एउटा सिद्धान्त हामीलाई थाहा हुनुपर्छ, ताकि हामीले गरेको सेवा चाहिँ परमेश्वरको नियम अथवा उहाँको व्यवस्था अनुसार, उहाँको इच्छा अनुसार, उहाँको तरिका अनुसार हुन सकोस्, त्यसलाई सही प्रकारले गर्न सकियोस्, यो पनि ध्यान दिनुपर्ने कुरा भनेर हामीले विचार गर्छौँ। त्यसैले तर यो परमेश्वरको वचन, जो लिखित वचन, परमेश्वरको वचन चाहिँ लिखित वचन हो, जुन कुरा विभिन्न व्यक्तिलाई उहाँले प्रकट गर्नुभयो, उहाँद्वारा बोल्नुभयो, अब पुरानो नियममा भइस अगमवक्ताहरूद्वारा, अनि मोसा अझ त्यो अब्राहम, मोसाद्वारा परमेश्वर बोल्नुभयो, विभिन्न अरू अगमवक्ताहरूद्वारा, अनि नयाँ नियममा येशु प्रभुले भन्नुभएको वचनहरू छन्। त्यसपछि येशु प्रभुले तालिम अथवा चेलापनमा 3.5 वर्ष बिताउनु भएका ती प्रेरितहरू भनेर हामी भन्छौँ। सो उनीहरूसँग येशु प्रभु बोल्नुभयो र उनीहरूले देखेका गवाही, उनीहरूले सुनेका कुरा, उनीहरूले जति पनि कुराहरू, त्यति मात्र नभएर बाइबलका पत्रहरू जो लिखित रूपमा परमेश्वरको वचन हाम्रो अगाडि छ, त्यो लेख्ने कुरामा परमेश्वरले यी व्यक्तिहरू जसलाई यसको लागि नियुक्त गर्नुभयो उनीहरूलाई परमेश्वरले विभिन्न प्रकारले उहाँको वचन प्रकट गरिदिनु भयो र उनीहरूले आफ्नो शब्दमा लेखे तर परमेश्वरको कुराहरू लेखे, किनभने पवित्र आत्माद्वारा उनीहरूलाई त्यो विचारको, ज्ञानको, गहिराईको कुराहरू प्रकट गरियो। यो परमेश्वरको लिखित वचनको सम्बन्धमा कुरा गर्दाखेरि, तर योभन्दा पहिला परमेश्वरको वचन सम्बन्धी कुरा थुप्रै बाइबलमा लेखिएको छ। त्यस कारण दुई चारवटा कुरा म तपाईँलाई पढ्न चाहन्छु। परमेश्वरको वचनलाई कसरी हामीले महत्त्व दिनुपर्छ, यहाँ परमेश्वरको वचन भन्ने बित्तिकै लिखित वचन भन्ने पहिलो कुरा यहाँ आज हामीले ध्यान आकर्षण गर्नु पर्यो। आज जुन वचन तपाईँ र मेरो अगाडि लेखिएर हाम्रो अगाडि छैन, त्यो नलेखिएको कुरालाई चाहिँ कसैले आएर यो चाहिँ मलाई परमेश्वरले दिएको भन्छ भने हामीले त्यसलाई विश्वास गर्नु पर्दैन। त्यो महत्त्वपूर्ण कुरा छ। तर परमेश्वरको वचनमा जे लेखिएको छ त्यो चाहिँ महत्त्वपूर्ण कुरा छ। जुन कुरा परमेश्वरको वचनमा फरक किसिमले लेखिएको छ मान्छेले अर्कै किसिमले भन्यो भने त्यो झुट्टा शिक्षा हुनसक्छ। त्यस कारण यो सबै कुरा एकदमै महत्त्वपूर्ण छ। तर त्योभन्दा पहिला तपाईँलाई म परमेश्वरको वचनको सम्बन्धमा पुरानो र नयाँ नियममा के कुरा भनिएको छ, कि हामीले परमेश्वरको वचनलाई कुन स्थान दिनुपर्छ भन्ने बारेमा अलिकति एक दुईवटा पदहरू पढ्ने इच्छा गरेँ। व्यवस्था 6:4 हे इजरायल सुन, परमप्रभु हाम्रो परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। अनि 6:5 तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। वास्तवमा नयाँ नियममा यो धेरैचोटि दोहोरिएको छ, विशेष गरी मर्कुसमा येशु प्रभुले भन्नुभएको सबभन्दा ठुलो आज्ञा चाहिँ परमेश्वरलाई प्रेम गर्ने सम्बन्धी त्यहाँ हामीले देख्दछौँ। अनि वास्तवमा जब हामीले परमेश्वरलाई यहाँ भनिएको अनुसार सारा हृदयले अनि सारा प्राणले र सारा शक्तिले प्रेम गर्छौँ भनेदेखि चाहिँ उहाँको वचन, उहाँको इच्छा हामी पुरा गर्छौँ। अनि यहाँनिर 6:6 यो कुरा लेखिएको छ व्यवस्थामा, मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। यो परमेश्वरको वचनको सम्बन्धमा उहाँको वचन चाहिँ मनमा राख्ने कुरा यहाँ लेखिएको छ। 6:7 ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होसियारी साथ सिकाओ, घरमा बस्दा बाटोमा हिँड्दा ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर। परमेश्वरको वचनलाई हामीले दिनुपर्ने महत्त्वको बारेमा यहाँ छ। अनि यहाँ 8:9 व्यवस्था 6 ती आफ्ना हातमा तिनको चिन्हको लागि कसी राख, ती तिमीहरूको निधारमा बाँधी राख, ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख। भनेको मतलब परमेश्वरको वचनलाई चाहिँ व्यापक रूपमा हामीले ध्यान दिनुपर्छ, विचार गर्नुपर्छ, पालन गर्नुपर्छ, पछ्याउनुपर्छ भन्ने कुरा पुरानो नियममा छ। तपाईँले भजन सङ्ग्रह 119 पुरै पढ्नुभयो भने दाउद भजन सङ्ग्रह लेख्ने व्यक्तिले परमेश्वरको वचनको बारेमा धेरै कुराहरू लेखेको छ, त्यो मैले यहाँ भनेको छैन। अनि नयाँ नियममा येशु प्रभुले परमेश्वरको वचनको बारेमा के भन्नुहुन्छ, एक दुईवटा पद त्यो पढ्न म गइरहेको छु। अनि यहाँ मत्ती 5:18 किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा भनेको चाहिँ एउटा कमा वा एउटा बिन्दु टल्ने छैन। भनेको मतलब परमेश्वरको वचन सम्बन्धी कुरा येशु प्रभु सर्वशक्तिमान परमेश्वर आफै हुनुहुन्छ, प्रभु येशुको वचन यस्तो छ। अनि वास्तवमा यो कुरो पढेर तपाईँ र मलाई अलिकति सचेत बनाउनु पर्छ, किनभने परमेश्वरको वचनबाट हामीले दाहिने बायाँ हुन सक्दैन। वास्तवमा भजन सङ्ग्रह 1 त्यही कुरा छ, भजन सङ्ग्रह लेख्ने व्यक्तिले कसरी परमेश्वरको वचनमा दिन र रात ध्यान दिने व्यक्ति चाहिँ एउटा समुद्रको किनारमा रोपेको बोट जस्तो त्यो चाहिँ हरियो रहन्छ भनेर लेखेको छ। परमेश्वरको वचनबाट तर्किनु चाहिँ खराबी सङ्गतिमा लाग्नु जस्तो भन्ने कुरा त्यहाँ हामी देख्दछौँ। यहाँनिर येशु प्रभुले मत्ती 4:35 लेख्नुहुन्छ, स्वर्ग र पृथ्वी बितेर जानेछ तर मेरो वचन बितेर जाने छैन। स्वर्ग र पृथ्वी भन्दा पनि वचन चाहिँ अकाट्य र अटल छ भन्ने कुरा यहाँ देखिन्छ। अर्को यहाँनिर चेतावनी येशु प्रभुले दिनुहुन्छ, मैले भनेका कुरा गर्दैनौ भने मलाई किन प्रभु प्रभु भन्छ। त्यसैले परमेश्वरको वचन पालन गर्ने कुराको सम्बन्धमा एकदमै महत्त्वपूर्ण कुराहरू हामी यहाँ देख्दछौँ, परमेश्वरको वचन पालन गर्ने सम्बन्धी कुराहरू। त्यसैले आज चाहिँ हामी आजको विषयमा जानेछौँ। तपाईँलाई मैले भनिसकेँ, धर्मशास्त्र परमेश्वरको लिखित वचन हो। त्यसैले यो अहिले जुन चाहिँ वचन पालन गर्नुपर्छ, जुन वचनलाई ध्यान दिनुपर्छ, भनेर जुन हामीले भर्खरै हेरेको कुरा छ त्यो चाहिँ लेखिएको वचन लिखित वचन अनि त्यो लिखित कुराको बारेमा हामीलाई थाहा छ। र यहाँ एउटा महत्त्व दिनुपर्ने कुरा के छ भने विश्वासीको जीवनमा परमेश्वरको वचन चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। परमेश्वरको वचन चाहिँ बिउ छर्ने बिउ जस्तै पनि हामीले भन्दछौँ, जसले त्यो बिउबाट चाहिँ फल फलाउँछ भन्ने कुरा हामी त्यहाँ देख्दछौँ। त्यसकारणले यो धर्मशास्त्र अनुसार यो लिखित वचनको सम्बन्धमा एक दुईवटा पदहरू अर्को पढ्न चाहन्छु। पहिलो कोरन्थी 2:13 जुन कुरा हामी प्रचार गर्छौँ ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्दहरूमा होइन तर पवित्र आत्माले सिकाउनु भए अनुसार हामी आत्मिक शब्दहरूमा आत्मिक सत्यताको अर्थ खोल्दछौँ। पावलले कोरन्थको विश्वासीहरूलाई भन्छन् परमेश्वरको वचन मानिसको बुद्धिबाट होइन तर आत्माले सिकाएको कुरामा पवित्र आत्माले सिकाउनु भए अनुसार आत्मिक शब्दहरू खोल्ने सत्यताको अर्थ खोल्ने कुरा हो वचन प्रचार भनेको। पावलले चाहिँ परमेश्वरको वचनको बारेमा त्यहाँ त्यो कुरा भन्छन्। अर्को 14 जो मानिस आत्मिक छैन त्यसले परमेश्वरको आत्माका कुराहरू ग्रहण गर्दैन। त्यसैले जब हामी देख्दछौँ मान्छेहरू विश्वास गरेको छ, बप्तिस्मा लिएको छ, चर्च गएको छ, सबै कुरा गरेको छ, तर उनीहरूको जीवनमा परमेश्वरको वचनको पालन कम देखिनुको मतलब के छ? उनीहरू आत्मिकी नहुन सक्छन्। किनभने परमेश्वरको वचन ग्रहण गर्नु भनेको चाहिँ परमेश्वरको वचन पालन गर्नु। त्यो पालन गर्ने व्यक्ति भनेको चाहिँ आत्मिकी व्यक्तिले मात्रै गर्न सक्छस्, किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन् र त्यसले ती बुझ्न सक्दैनन्, किनकि ती कुराहरू आत्मिकी रीतिले मात्र चिन्न सकिन्छ। यहाँनिर अर्को परमेश्वरको वचन सम्बन्धी कुरामा एउटा भण्डारेको रूपको कुरा हामी यहाँ देख्दछौँ। 1 कोरन्थी 4:1 यसरी मानिसले हामीहरूलाई ख्रिस्टका सेवक र परमेश्वरको रहस्यहरूको भण्डारे ठान्नु पर्दछ भनेको चाहिँ पावलले आफैलाई परमेश्वरको वचनलाई सही प्रकारले उपयोग गर्ने त्यसलाई चलाउने भण्डारेको रूपमा राख्दछन्। यहाँनिर त्यही 1 कोरन्थी 4:2 त्यसबाहेक यो आवश्यक छ कि भण्डारेहरू विश्वासयोग्य ठहरिनु पर्छ। परमेश्वरको वचनको सेवा जसले गर्न चाहन्छ अथवा गर्छ विश्वासयोग्य हुनुपर्छ। अनि विश्वासयोग्य भनेको चाहिँ फेरि पनि आज्ञा पालन गर्ने, कुनै पनि कुरामा दाहिने बायाँ नगर्ने, होइन? विश्वासयोग्यता नै सबभन्दा ठुलो कुरा हो जो परमेश्वर आफै हुनुहुन्छ, जे भन्नुहुन्छ त्यो पुरा गर्नुहुन्छ। अनि परमेश्वर चाहनुहुन्छ उहाँलाई पछ्याउने व्यक्तिहरू पनि विश्वासयोग्य हुन्। अनि वचन अनुसार नजिउने, वफादार नहुने, पुरा पालन नगर्नेहरू चाहिँ विश्वास योग्य नभएर विश्वासघाती हुन्छन्, होइन? त्यो कुराहरू हामी देख्दछौँ। अर्को भजन सङ्ग्रह 95:7 किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ र हामी उहाँको खर्काका प्रजा र उहाँका हातका भेडा हौ, आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने, परमेश्वरको शब्द सुन्ने कुरा चाहिँ उहाँको वचनकै कुरा हो। अनि 8 के छ? तिमीहरूले मेरिबामा गरे जस्तै आफ्नो हृदय कठोर नपार। मतलब परमेश्वरको वचन सुन्दाखेरि आफ्नो हृदय कठोर नपार, जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मसाहमा गरेका थियो, जुन चाहिँ इजरायलीको इतिहासमा हामी देख्दछौँ। अर्को यसैया 55:11 मैले अस्ति पनि पढेको थिएँ, त्यसरी नै मेरो मुखबाट निस्कने मेरा वचन पनि हुनेछ, त्यो मका व्यर्थै फर्किने छैन। परमेश्वरको वचनको शक्तिको बारेमा छ यो, किनभने परमेश्वरको वचन शक्तिशाली छ भनेर हामीले तेस्रो पोइन्टमा हेरेका थियौँ। तर मैले इच्छा गरेको काम त्यसले पुरा गर्नेछ र जुन कामको निम्ति म त्यसलाई पठाउँछु त्यसमा त्यो सफल हुनेछ। अर्को शब्दमा परमेश्वरको वचनले चाहिँ त्यो रित्तै फर्किँदैन। त्यसकारण तपाईँ र म कहिलेकाहीँ हामीले वचन प्रचार गर्दाखेरि पनि भन्ने गर्छौँ, हाम्रो काम प्रचार गर्ने, मानिसलाई कन्भिक्सनमा ल्याउने, विश्वासमा ल्याउने काम परमेश्वरको, तर वचनमा शक्ति छ त्यो त्यसै फर्किँदैन। अब धेरै जस्तो त मान्छेहरूको वचन प्रचार गर्ने साहस पनि छैन, अनि मलाई यो कुरामा अलिकति एक प्रकारको के भन्छ त्यसलाई डिसएपोइन्टेड के छु भने, हामी सानो सानो झुन्ड राखिरहेछौँ प्रार्थनाको लागि, अहिलेसम्म यो नाम मेरो यो आउने हप्तामा म सेयर गर्न चाहन्छु भनेर नाम लिन सक्ने मान्छे निस्किया छैन. अनि यो चाहिँ एउटा एक प्रकारको विडम्बना हो है. हामी के विश्वास गर्दैछौँ, कस्तो खालको क्रिस्चियनहरू हौ, होइन? जुन बेलामा तुरुन्तै झ्यालखाल लाने बेलामा हामी सुसमाचार सुनाउँथ्यौँ र मान्छेहरूलाई विश्वासमा ल्याउँथ्यौँ, आज त्यस्तो स्थिति त छैन. अर्को कुरा चाहिँ, जब मान्छेहरूले सुसमाचारमा विश्वास गर्दैनन् तिनीहरूको अन्त त एकदमै डरलाग्दो छ नि. त परमेश्वरको वचन र उहाँको राज्यको बारेमा येशु प्रभुलाई विश्वास गर्ने हो भने येशुलाई नचिनेको मान्छे चाहे जतिसुकै धर्म कर्म गरून् उनीहरूको अवस्था त हालत हुनेछ. त्यस्तो तपाईँको जीवनमा विश्वास छ भने तपाईँ कति त्यसको लागि परिश्रम गर्नुहुन्छ, कति चाहनुहुन्छ, तपाईँको भित्रदेखिको भावना कति हुन्छ. त्यो कारणले मलाई लाग्छ कहिलेकाहीँ हामी हाम्रो विश्वासलाई राम्रोसँग जाँचेका छैनौँ. हामीले के परमेश्वरलाई प्रेम गरेका छौँ? अघि मैले पढेँ नि, सारा हृदयले प्रेम गर्ने. सारा हृदयले प्रेम गर्ने भनेको चाहिँ परमेश्वरको कुरालाई सारा हृदयले मान्ने हो नि त. त्यस कारणले यो बनावटी कुरा चाहिँ मान्छेले र परमेश्वरले थाहा छ, होइन? कसैले कसैलाई भन्नु पर्दैन. आई थिङ्क वी सुड स्टप बिङ नामधारी हुन बन्द गर्नुपर्छ. एकजना पास्टरले भन्थ्यो, नामधारी क्रिस्चियन चाहिँ क्रिस्चियन स्वर्ग जाने क्रिस्चियन होइन. हामी नामधारी हो भने मात्रै त्यस्तो खालको बोल्न नसक्ने, कुनै योजना गर्न नसक्ने, कुनै धेरै जस्तो त विभिन्न किसिमका भरमाउने कामले बदमास मान्छेहरूको पासो बनिराखेका हुन्छन्, बाहिर बोल्न सकेका छैन, भित्रभित्रै अरू खालको. तपाईँलाई थाहा छ हामी आत्मिकी लडाइँको बारेमा आज सिक्दैछौँ पनि, त्यो चाहिँ वास्तवमा शैतानको काम हो. अनि कतिचोटि शैतानले गरिराखेको कुरा विश्वासीहरूले थाहै पाएको छैन. जसरी अहिले कोरोना लागेर मान्छेहरू मर्यो नि, कोरोना लागेको मान्छेलाई थाहा छैन आत्मिकी कोरोना, अनि मान्छेको जीवन छ कि छैन. त्यसैले यो वास्तवमा सिरियस हो, मेरो लागि धेरै सिरियस हो, होइन? अनि यहाँनिर प्रेरित 10:38 के छ कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो, उहाँ सुकर्म गर्दै दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो. परमेश्वरको वचनको काम, यो दियाबलस भनेको छ शैतान, होइन? येशु प्रभुको शक्तिको बारेमा यहाँनिर लेखिएको छ. अर्को एउटा मत्ती 9:35, येशु समस्त सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्नु भयो. यहाँनिर प्रचारको कुराको सन्दर्भमा यो पद मैले पढिराखेको छु. येशु प्रभु अथवा येशु प्रभुका चेलाहरू, उनीहरूले त प्रचार गर्दा त उनीहरू झ्यालखान जानु पर्यो, पक्राउ पर्नु पर्यो, पिटाइ खानु पर्यो. पावल चाहिँ धेरै पत्रहरू चाहिँ रोमको झ्यालमा बसेर लेखिराखेका छन् प्रचार गरेको कारणले. उनीहरू कुनै हिसाबले डराएका थिएन. हामीले परमेश्वरको वचन प्रचार गर्नुपर्छ. त्यसैले आज तपाईँ र मेरो लागि म एउटा कुरा के भन्छु भनेदेखि नि, तपाईँमा यो खालको होला, तपाईँ प्रचार गर्ने काम गर्नुहुन्न, तपाईँ प्रचारक हुनुहुन्न, तर सुसमाचार प्रचार त हरेक व्यक्तिको लागि बोलावट हो. अनि तपाईँलाई यो परमेश्वरको सुसमाचार कुन व्यक्तिलाई भन्नुपर्छ, उसले चाहिँ विश्वासमा आउनु जरुरी छ भन्ने लागेका छैन भने तपाईँले आफ्नो जाँच गर्नुपर्छ कि तपाईँको विश्वास साँचो हो कि होइन. यो एकदमै महत्त्वपूर्ण कुरा हो. त्यसैले अब परमेश्वरको वचनको कन्भिक्सनको सम्बन्धमा एक दुईवटा कुरा तपाईँलाई म पढ्न चाहन्छु. परमेश्वरको वचनबारे एउटा हामीले बुझ्नुपर्ने कुरा, निश्चयता बुझ्नुपर्ने कुरा छ. हामीले परमेश्वरको बारेको शिक्षा र सत्य सिद्धान्त भर्खरै पनि अलिकति हेऱ्यौँ. योभन्दा पहिला पनि हामीले परमेश्वरको वचन सम्बन्धमा हेरिरहेको थियौँ. विशेष गरी परमेश्वरको बारेमा योभन्दा पहिला तपाईँलाई मैले एक दुईवटा क्लासमा बताएको छु. तर परमेश्वरको वचन जो धर्मशास्त्र हो, त्यसको बारेमा हाम्रो कस्तो विचार र निश्चयता हुनुपर्छ भनेर हामीले बुझ्न जरुरी छ. अनि त्यसको सोच, तर यस्तो कुरा हुन्छ, जब हामीले कुनै कुरा यो चाहिँ यस्तो हो भनेर जान्दछौँ, त्यसप्रति हाम्रो जवाबदेहीपन चाहिँ हुनुपर्ने हुन्छ. यदि हामी जवाबदेही नै छैनौँ भने त्यो के काम लागेन. त्यसैले हामीले परमेश्वरको वचन सम्बन्धी सत्यता र हाम्रो विश्वास र निश्चयतालाई हेर्दाखेरि हामीले केही सत्य तथ्यहरूलाई केलाएर हेर्न जरुरी छ र त्यसप्रति हामी कति समर्पित हुनुपर्छ त्यसमा हाम्रो कस्तो खालको विश्वास छ त्यसलाई हामीले हेर्नुपर्छ। त्यही कारण अघि मैले तपाईँलाई हेरेको पहिलो पोइन्ट, जम्मा तिनवटा पोइन्ट हामी हेर्नेछौँ यो समयमा, परमेश्वरको वचन यो प्रचारको सेवा गर्ने सन्दर्भमा विचार गर्दै गर्दाखेरि हामीले ध्यान दिनुपर्ने कुरा पहिलो चाहिँ धर्मशास्त्र भन्दाखेरि चाहिँ परमेश्वरको लेखिएको वचन भनेर बुझ्नु पर्यो। त्यसकारणले फेरि पनि म दोहोऱ्याउँछु, बाइबलमा नलेखिएको कुरा तपाईँलाई मैले अहिले सिकाएर पनि केही काम लाग्दैन, त्यो केही होइन। तपाईँले मैले तपाईँलाई जे भन्छु त्यो बाइबलमा हुनु पर्यो, अनि त्यो बाइबलमा के आशयले के मतलबले लेखिएको छ त्यही हुनु पर्यो। त्योभन्दा यताउता उल्टा पाल्टा गर्ने मान्छेलाई परमेश्वरको दण्ड आउँछ भनेर बाइबलमा लेखिएको छ, यो सिरियस कुरा हो। त्यसकारणले मण्डलीको अधिकार कहाँबाट आउँछ, यो एकदमै गहिरो प्रश्न हो। जस्तो मण्डलीमा अगुवाहरू हुन्छन्, उनीहरूलाई कसले अधिकार दिन्छ, उनीहरूको अधिकार हुन्छ कि हुँदैन, यो पनि एक प्रकारले हामीले बुझ्नुपर्ने विषय हो। कुनै पनि व्यक्तिलाई क्रिस्चियनको हिसाबले, अगुवाको हिसाबले अथवा मण्डलीमा अधिकार कहाँबाट आउँछ, यो विषयलाई हेर्ने, वास्तवमा यो पनि बुझ्ने विषय हो। वास्तवमा धर्मशास्त्र अनुसार परमेश्वरको लिखित वचन विपरीत मण्डलीले कुनै पनि कुरा अर्डेन गर्न सक्दैन अथवा त्यसलाई सुरु गर्न सक्दैन, त्यसको त्यसलाई स्थापित गर्न सक्दैन। जुन कुरो धर्मशास्त्रमा छैन र धर्मशास्त्रभन्दा विपरीत कुरा चाहिँ कसैले गर्न सक्दैन, किनभने परमेश्वरको दण्ड त्यसमा आउँदछ। कुनै पनि पास्टर, अगुवा वा व्यक्ति उनीहरू आफैमा चाहिँ कुनै पनि अधिकार हुँदैन, उनीहरूको आफ्नो अधिकार के पनि हुँदैन। हामीले कुनै पनि मान्छेलाई मान्नु पर्दैन त्यसै उसको अधिकारको कारणले, होइन। मण्डलीको अधिकार चाहिँ परमेश्वरको लेखिएको वचन हो, परमेश्वरको वचनको आज्ञा के छ, त्यो सबभन्दा मुख्य अधिकारको विषय हो। मण्डलीमा सबभन्दा ठुलो कुरा नै परमेश्वरको वचन हो, मण्डली वचन अनुसार हुनु पर्यो, मण्डलीका विश्वासीहरू अगुवाहरू वचन अनुसार हुनु पर्यो, त्यो वचनलाई आधार गरेर जिउनु पर्यो, त्योभन्दा दाहिने बायाँ हामी हुन सक्दैनौँ। पास्टर अथवा अगुवा लेखिएको वचनको अधीनमा रहेर परमेश्वरको आज्ञा अनुसार जिउनु पर्ने, सेवा गर्नुपर्ने, हिँड्नु पर्ने, सिकाउनु पर्ने हुन्छ। परमेश्वरले मानिसको मुक्ति अथवा छुटकाराको निम्ति चाहिँ हामीले बाइबलमा हेर्छौँ वचन देहाधारी हुनुभयो। परमेश्वरले मानिसहरूको छुटकाराको निम्ति वचन देहाधारी, वास्तवमा येशु प्रभु नै वचन हुनुहुन्थ्यो। कुनै पनि मानिसहरूको जीवन सम्बन्धमा कसरी जिउने भन्ने सम्बन्धमा, सबै कुराहरूको सम्बन्धमा परमेश्वरकै ज्ञान सम्बन्ध मुख्य कुरा थियो, जुन चाहिँ वचन येशु प्रभुको बारेमा योहन्ना एक अध्यायको सुरुदेखि नै लेखेको छ। उहाँ चाहिँ देहधारी हुनुभयो, शरीरको रूपमा मानिस भएर जन्मिनु भयो, अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बिचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। यहाँनिर येशु प्रभु संसारमा मानिसको रूपमा जो जन्म लिएर जिउनु भयो, त्यो नै परमेश्वरको सम्पूर्ण कुरा एकदमै सिद्ध प्रकारको प्रकट, परमेश्वरको कुराहरू प्रकट गर्न, परमेश्वरलाई प्रकट गर्न येशु प्रभु संसारमा आउनुभएको थियो। येशु प्रभुले जिएको जीवन चाहिँ मानिसको लागि उदाहरणको जीवन हो। पर्फेक्ट मान्छे पाप नगर्नु अगाडि कस्तो जिउनु पर्छ, येशु प्रभुले त्यही जीवन जिउनु भयो, किनभने उहाँ चाहिँ पाप रहित हुनुहुन्थ्यो। अर्को सत्यता चाहिँ परमेश्वर अगम वक्ता, सो पहिलो कुरा चाहिँ येशु प्रभु जो संसारमा आउनुभयो उहाँ आफै वचन हुनुहुन्थ्यो र देहधारी शरीरको रूपमा आउनुभयो, र उहाँले बोलेका र उहाँले जिएका कुराहरू चाहिँ परमेश्वरका कुराहरू थिए। येशु प्रभु नै परमेश्वर को हुनुहुन्छ, के हुनुहुन्छ र के भन्न चाहनुहुन्छ, के गर्नुहुन्छ, सबै कुराको सन्दर्भमा येशु प्रभुको जीवनबाट हामीले प्रकाश पाउँदछौँ। सो दोस्रो सत्य चाहिँ के हो भनेदेखि, परमेश्वर अगमवक्ता र प्रेरितहरूद्वारा पवित्र आत्माको प्रेरणामा बोल्नु भएको थियो। ऐतिहासिक रूपमा परमेश्वरले संसारको मानव जातिको उद्धारको लागि मुक्तिको काम पुरा गर्नुभएको थियो, अनि त्यो कामको सम्बन्धमा परमेश्वरले आफ्नो वचन अगमवक्ताद्वारा र प्रेरितहरूद्वारा बोल्नु भएको थियो। परमेश्वरको उद्धारको काम पुरानो नियममा हामीले सम्पूर्ण रूपमा ती अगमवक्ताहरूले येशु प्रभुको पहिलो आगमन, दोस्रो आगमन, त्यसपछि हुन आउने कुराहरू, धेरै कुराहरू हामीले दानियलको पुस्तकमा कति कुराहरू देख्छौँ, अन्तका दिनहरूमा हुने कुराहरू। उनीहरूले त्यो खासमा प्रष्ट रूपमा येशु प्रभु पहिला आउने र दोस्रो आउने त्यसको बिचको भिन्नता त्यो बुझाउन सकेन, एउटै खालको। तर हामीले अहिले हेऱ्यौँ भने त्यसलाई क्लियर हामी बुझ्न सक्छौँ। त्यसरी परमेश्वरको उद्धारको बारेमा परमेश्वरको वचन यसरी विभिन्न व्यक्तिहरूद्वारा परमेश्वर आफैले पवित्र आत्माको प्रेरणाद्वारा प्रकट गर्नुभयो, जसले गर्दा हामी ती कुराहरू पढ्न बुझ्न सक्छौँ। यस विषयमा हामीले पूर्ण विश्वास गर्नुपर्ने हुन्छ, जे कुरा परमेश्वरको उद्धारको बारेमा उहाँले गर्नुभएको कुरा, कसरी येशू प्रभुले मानिसहरूको पापको लागि उद्धारको काम गर्नुभयो, त्यसमा हामीले विश्वास गर्नुपर्ने हुन्छ। अब तेस्रो पोइन्ट चाहिँ हामीले विश्वास गर्नुपर्ने परमेश्वरले बोल्नुभएको वचन, परमेश्वरले गर्नुभएको र परमेश्वरले गर्नुहुने जति पनि कुराहरू छन्, उहाँको एक्टिभिटिज भन्छ, क्रियाकलापहरू छन्, ती सबै कुराहरू परमेश्वर गरिराख्नु भएको छ, अहिले पनि निरन्तर काम गरिराख्नु भएको छ, होइन? अनि ती कुराहरूलाई हामीले बुझ्नुपर्ने, विश्वास गर्नुपर्ने हुन्छ। अनि ती कुराहरूलाई बुझाउने काम चाहिँ पवित्र आत्माको शक्तिमा उहाँको लिखित वचनबाट हामीले बुझ्न सक्छौँ। जुन वचन हाम्रो बिचमा लिखित रूपमा राखिएको छ, ती कुराहरूबाट हामीले परमेश्वरको कुराहरू बुझ्न सक्छौँ। परमेश्वरको वचनले नै परमेश्वरकै बारेमा, येशु प्रभुको बारेमा, स्वर्गको बारेमा, संसारको बारेमा, संसारमा विश्वास गर्ने व्यक्तिहरूको बारेमा र विश्वास नगर्नेहरूको बारेमा, र अनि यो सबै विश्वास नगर्नेहरूको अन्त कस्तो हुन्छ त्यो बारेमा सबै कुराहरू परमेश्वरको वचनमा लेखिएको छ। अनि ती कुराहरूलाई हामीले पढ्नु र विश्वास गर्नु जरुरी छ। अनि तपाईँलाई मैले विश्वास भनेको चाहिँ तीन स्टेप बताएको छु धेरैचोटि। मान्छेले विश्वासद्वारा मुक्ति पाउँछ भने त तीन स्टेप, विश्वास भनेको चाहिँ कुनै कुरामा भरोसा र पालन हो। यो पालनसम्म नपुगेसम्म चाहिँ त्यो विश्वास हुँदैन, भरोसा नभए आज्ञा पालन पनि हुँदैन। जब मान्छेले भरोसा गर्छ केही कुरामा, चिन्ता हराउँछ, त्यसको मतलब उसले आफ्नो जीवन त्यहाँ राख्छ। धेरै जस्तो मान्छेहरू के छौँ हामी भने, हाम्रो जीवन हाम्रै हातमा छ, हामी आफै लडिरहेछौँ। धेरै मान्छेले सुसमाचार नबुझेर, त्यही कारण हामीले आत्मिकी लडाइँको बारे विषयमा बुझ्दाखेरि यसलाई प्रष्ट पार्ने कोसिस गर्छौँ। यी सबै कुरा उहाँले इजरायलीहरूद्वारा र इजरायलीहरूलाई र येशु ख्रिस्टद्वारा प्रकट गर्नुभएको थियो, होइन? त्यो कुरामा हामी निश्चय हुनुपर्छ कि संसारका सबै ठाउँहरूका मानिसहरूको लागि परमेश्वरले गर्नुभएको काम र उहाँको वचन उपलब्ध गराइएको छ, ताकि सबै मानिसहरूले सुसमाचार सुनेर उनीहरू उहाँद्वारा परमेश्वरको योजना र इच्छा अथवा उद्देश्य बुझ्न सकुन्। यसरी परमेश्वरले मुक्ति सम्बन्धी गर्नुभएको काम, उहाँको एक्टिभिटिज, उहाँको क्रियाकलाप, सब उहाँले गर्नुहुने सबै कुराहरूको बारेमा परमेश्वरले बोल्नुभएको वचनद्वारा हामीले परमेश्वरको उद्देश्य, पर्पज अफ गड चाहिँ हामीलाई प्रकट गरिएको छ। वास्तवमा तपाईँ र मेरो जीवनमा परमेश्वरको उद्देश्य महत्त्वपूर्ण कुरा छ। हामीले जिउनु पर्ने परमेश्वरको उद्देश्यको लागि, परमेश्वरको वचन जुन उहाँले बोल्नुभयो र यी लेखिएका छन्, जसमा उहाँले जुन व्यक्तिहरूद्वारा लेख्नुभयो ती मानिसहरूबारे त्यति धेरै कुरा बाइबलमा लेखिएको छैन। भनाइको मतलब अलिअलि कुराहरू छन् जसद्वारा उहाँले वचनहरू लेखाउनु भयो, तर यी वचनहरूद्वारा के चाहिँ गरिएको छ त परमेश्वरको बारेमा, उहाँले पठाउनु भएको उद्धारकर्ता येशु प्रभुको बारेमा र उहाँले गर्नुभएको कामद्वारा हामीले कसरी जिउन सक्छौँ, उहाँका उद्धारको जीवन, यो सबै कुराको बारेमा चाहिँ बाइबलमा प्रष्ट लेखिएको छ। अर्को कुरा चाहिँ, जब उहाँ बोल्नुभयो, उहाँ ठुलो स्वरले कराएर आकाशबाट बोल्नु भएको थिएन, ती प्रेरितहरू, ती व्यक्तिहरू, अगमवक्ताहरूले जुन उनीहरूसँग परमेश्वर बोल्नुभएको थियो, परमेश्वरले उनीहरूको आत्मामा परमेश्वरको वचन प्रकट गरिदिनु भएको थियो, र उनीहरूले आफ्नै, यदि ती अगमवक्ताहरू जस्तो अब नयाँ नियममा प्रेरितहरू जो पावल, त्योभन्दा पहिला बप्तिस्मा दिने योहन्ना पत्रुस पावल यिनीहरूले प्रचार गर्दाखेरि बाइबल त लेखिया थिएन नि त, तर यिनीहरूसँग परमेश्वरको वचन आयो, प्रकट भयो र यिनीहरूले आफ्नो भाषामा आफ्नो शब्दमा बोले आफ्नो मुखद्वारा, तर ती सबै कुरा उनीहरूको थिएन, परमेश्वरको थियो, त परमेश्वरले त्यो कुरा प्रकट गर्नुभएको थियो। त्यसैले तिनीहरू सबै आत्माको प्रेरणाद्वारा आएका थिए। त्यसैले यहाँनिर विश्वासीहरूको जीवनमा पवित्र आत्माको सम्बन्ध, सङ्गति, भरपुरी, अगुवाई एकदम महत्त्वपूर्ण छ। त्यसैले हामीले बाइबलमा हेर्छौँ नि, पवित्रता बिना परमेश्वरसँग सम्बन्ध हुन सक्दैन। त्यसैले यो पवित्र आत्मा र विश्वासीको बिचको सम्बन्धको बारेमा हामीले आत्मिकी लडाइँको विषयमा हेर्दाखेरि धेरै कुराहरू बुझ्छौँ, तर यहाँनिर परमेश्वरको वचन सम्बन्धी कुरामा पनि पवित्र आत्माको सँगको विश्वासीको सम्बन्धको बारेमा धेरै महत्त्वपूर्ण कुरा छ। किनभनेदेखि पवित्र आत्माद्वारा मानिसहरूको समझमा, मनमा परमेश्वरले आफ्नो वचन राख्नुभयो र ती मानिसहरूले पवित्र आत्माको प्रेरणामा ती कुराहरू बोले, ती कुराहरू लेखे, अनि उनीहरूको विचार बोलेका थिएनन् तर परमेश्वरको विचार, परमेश्वरको कुराहरू, परमेश्वरले राखेका कुराहरू उनीहरूले बोले, लेखे, अनि तिनीहरूले बोले उहाँका शब्दहरू, परमेश्वरको कुराहरू बोले, परमेश्वरको आत्माको प्रेरणा, अनि वास्तवमा त्यो विषयमा हामीले धेरै कुराहरू बाइबलमा देख्छौँ। उनीहरूले स्वतन्त्रसँग उनीहरूको समाजमा परमेश्वरको वचन बोल्न सके उनीहरूले, होइन, जबरजस्ती परमेश्वरले गर्नुभएको छैन, उनीहरू आफैले परमेश्वरको कुरा सुन्ने र प्रभुको बारेमा बोल्ने साहस गरे, तर ती सबै आत्माको प्रेरणामा भएको थियो अनि परमेश्वरले उनीहरूलाई त्यसरी प्रयोग गर्नुभएको थियो। त्यसैले हामीले पनि वचन बोल्ने कुरामा बाइबलीय सत्यतामा परमेश्वरको वचन सही प्रकारले ह्यान्डल गर्ने, परमेश्वरको वचनको अधिकार मानिसको अधिकारमा होइन कि वचनले भनेको घोषणा गरेको कुराको अधिकारमा हामीले गर्नुपर्ने हुन्छ भन्ने कुरा, ती कुराहरूमा हामी निश्चय हुनुपर्छ। यो परमेश्वरको वचनको सम्बन्धमा कुरा गर्दाखेरि हाम्रो अधिकार परमेश्वरको वचनले भनेको कुरामा मात्र हुन्छ, हाम्रो आफ्नो कुरामा हुँदैन। जे वचनमा छ त्यो हामी पनि आफ्नो जीवनमा लगाउनु पर्छ, पछ्याउनु पर्छ, त्यही अनुसार जिउनु पर्छ, तर मानिसको आफ्नो अधिकारमा हुँदैन। धर्मशास्त्र परमेश्वरको वचन मानिसद्वारा लेखिएको हो तर पवित्र आत्माद्वारा प्रेरणा पाएर, जसरी येशु ख्रिस्ट परमेश्वरको पुत्र र मानिसको पुत्र हुनुहुन्छ, परमेश्वरको वचन जो लेखिएका छन्, परमेश्वरको वचन मानिसहरूका शब्दहरू उनीहरूको भाषामा लेखिए, तर ती सम्पूर्ण कुरा परमेश्वरको विचार थियो, परमेश्वरको वचन थियो, मानिसको वचन थिएन। मानिसहरूको मुखद्वारा बोलिए तर त्यो परमेश्वरको थियो, होइन, मानिसहरूको हातमा त्यो द्वारा लेखिए त्यो परमेश्वरको आत्माद्वारा लेखिएको थियो, उनीहरूको आफ्नो विचार चाहिँ थिएनन्। सो हामी परमेश्वरको वचन प्रचारको सेवामा बाइबल बारेको शिक्षा अथवा त्यसको सिद्धान्त, त्यसको सत्यतालाई एकदमै महत्त्व दिनुपर्ने जरुरी छ, विश्वास गर्नुपर्ने भन्ने सम्बन्धमा हामीले धेरै यसको बारेमा अध्ययन गर्न सक्छौँ। सबै क्रिस्चियनहरूले विश्वास गर्दछन् कि परमेश्वरले प्रभु येशूद्वारा एउटा युनिक भन्छ, मानिसले नबोलेको, परमेश्वरले मात्रै भिन्नै प्रकारले बोल्नुभयो, येशू प्रभुले बोलेका वचनहरू परमेश्वर बोल्नुभयो, येशू प्रभु त परमेश्वर आफै हुनुहुन्थ्यो, अनि त्यसलाई कसैले इन्कार गर्दैन, होइन। वास्तवमा जबसम्म प्रभु येशूले भन्नुभएको र गर्नुभएको कुरामा हामी पुरा हृदयले विश्वास गरेका हुँदैनौँ, अनि साँचो अर्थमा त्यस्तो व्यक्तिलाई क्रिस्चियन भन्न सकिँदैन। तर यहाँनिर कुरा के आउँछ भने नि, मैले त्यति धेरै मान्छेहरू देखेको छु, उनीहरूको जीवनले चाहिँ परमेश्वरको वचन, येशूको वचन, उहाँले भनेका कुराहरूमा विश्वास गरे जस्तो देखिँदैन। दे आर डुइङ थिङ्स द्याट दे सपोज टु नट डु। अनि कतिचोटि चाहिँ के हुन्छ भने त्यो विषयमा त्यति सचेत नभएर, कतिचोटि के हुन्छ भनेदेखि गलत शिक्षा दिने, गलत साथी, गलत प्रभाव गर्ने मान्छेको कारणले, अनि ती मान्छेहरू पनि शैतानले त्यहाँ राखिदिन्छ एउटा दूतको रूपमा। क्रिस्चियन, तपाईँले यो विषयलाई एकदम ध्यान दिनुपर्छ। मण्डलीमा धेरै त्यस्ता व्यक्तिहरू छन् जो शैतानका दूतहरू हुन्छन्, किनभने जहाँ मण्डलीमा विरोधहरू र यो विद्रोहहरू र फुटहरू ल्याइराखेका हुन्छ भित्रभित्र, बोल्न सकेका छैन बाहिर, तर भित्रभित्र पुरा हृदयले परमेश्वरको काम गर्नुको सट्टा अर्कै गुटबन्दी सुरु हुन्छ नि, शैतानको काम हो। तर येशु प्रभुको वचन एकचोटि हामीले पढेर हेर्नु त के भन्नुहुन्छ, तेरो हो चाहिँ हो, होइन चाहिँ होइन। त प्रभुको वचनमा जुन भनेको छ त्यो नगर्नु त ठुलो गलत हो नि, तर त्यस्तो मान्छेले सोच्दैन। त्यही कारणले हामीले जहिले जहिले यस्ता कुराहरू पढ्दै गर्छौँ आफैलाई जाँच्नुपर्छ, ताकि हामी बाहिर नपरौँ, हामी क्रिस्चियन नभएको नहोस्। येशूले बोल्नु भएको र गर्नुभएको कुरा हाम्रो बिचमा नलेखिएको भए सायद हामीले पढ्नु पनि सक्दैनथ्यौँ। लेखिसकेका कुराहरूमा पनि पुरा जानकारी नभएको कारणले र गलत मान्छेहरूको शिक्षाको कारणले हामीले वचनमै नभएको काम गरेर आउँछौँ, तर परमेश्वरको वचनलाई नेग्लेक्ट गरेर आउँछौँ। अब लेखी नलेखिएको भए त कसरी हुने? आज 2000 वर्ष पछाडि पनि परमेश्वरको वचन जस्तो छ त्यस्तै लेखिएको अवस्थामा हामी पढ्न सक्छौँ, उहाँको आवाज सुन्न सक्छौँ, उहाँको सम्बन्धमा आउन सक्छौँ, उहाँलाई विश्वास गरेर उहाँको जीवन अनुभव गर्न सक्छौँ। अनि यो लेखिएको वचन परमेश्वरले हाम्रो लागि उपलब्ध गर्नुभएको छ, जुन सबै ठाउँका मानिसहरू सबै समयका मानिसहरूको लागि उपलब्ध गर्नुभएको छ। अनि तपाईँ र म पनि त्यसमध्येमा एउटा हौँ। हामीले परमेश्वरको वचन नसुनेको भए, हाम्रो हातमा नपरेको भए हामीले पनि विश्वास गर्न सक्ने थिएनौँ। त्यसैले परमेश्वरले परमेश्वरको वचनलाई सुरक्षित राख्नलाई लिखित रूपमा हाम्रो बिचमा राख्नुभएको छ, ताकि मानिसहरूले बदल्न नसकुन्, होइन? त्यहाँ लेखिसकिएको छ, त्यसको सही इन्टरप्रिटेसन भन्छ, त्यसको सही अर्थ लगाउने कुरामा पनि हामीले परमेश्वरको वचनमा नै त्यो अर्थको कुराहरू पाउँछौँ। त्यस कारण मान्छेले गलत अर्थ नलगाओस्, जसले गर्दा झुट्टा र गलत शिक्षामा नलागोस्। सबै समयका सबै मानिसहरूलाई उपलब्ध गर्ने सही उपाय परमेश्वरले उहाँले नियुक्त गर्नुभएका अभिषेक पाएका व्यक्तिहरू, जो उहाँमा तालिम पाएका व्यक्तिहरू पवित्र आत्मामा समर्पित भएर पवित्र आत्माको प्रेरणाद्वारा उनीहरूले लेखेका परमेश्वरको जीवित वचन आज तपाईँहरू मेरो हातमा सुरक्षित छ। नत्र परमेश्वरको उद्देश्य हामीले बुझ्ने थिएनौँ। परमेश्वरको 2000 वर्ष पछाडि पनि त्यो त्यत्तिकै शक्तिशाली, अनि परमेश्वरले यो कुरा तपाईँ र मेरो बिचमा गर्नुभएको छ, होइन? हामी सत्य परमेश्वरलाई पछ्याउनलाई, उहाँको अनन्त उद्देश्यमा सहभागी हुन परमेश्वरको वचन प्रष्ट बुझेर नपछ्याएसम्म हामी सक्दैनौँ। तर तपाईँ र मेरो हातमा लिखित वचन भएको कारणले हामी यो सबै कुरामा सहभागी हुनलाई हामीले मौका पाएका छौँ। उहाँको वचनद्वारा हामी उहाँलाई भेट्न सक्छौँ, व्यक्ति व्यक्तिले उहाँलाई चिन्न सक्छौँ व्यक्तिगत रूपमा, किनभने बाइबलमा के छ? परमेश्वर पिता र उहाँले पठाउनु भएको येशु, परमेश्वरको पुत्र येशूलाई चिन्नु अनन्त जीवन हो। त्यो चिन्ने भन्ने कुरा चाहिँ वास्तवमा उहाँ वास्तवमा कस्तो हुनुहुन्छ उहाँको बारेमा ज्ञान हो, होइन? त्यस कारणले संसारमा धेरै यस्ता शिक्षा र विश्वासी भनिएका मानिसहरू, मण्डलीहरू पनि छन् जुन उहाँको सत्यताबाट तर्किएका छन्। त्यही कारण तपाईँलाई म भन्छु नि, विश्वासी बाहिर चाहिँ राम्रै देखिनेहरू पनि भित्र अर्कै विश्वास गरेर, भित्र अर्कै इन्टेन्सन, नियत भन्छ नि नेपालीमा। मैले यो शब्दहरू भन्दै गर्दा तपाईँहरूमा यस्तो खालको नियत कसैमा छ भने तपाईँले आफैलाई परमेश्वरको अगाडि जाँच्नुपर्छ। होल हार्ट, पुरा हृदयले परमेश्वरलाई प्रेम गर्ने व्यक्ति परमेश्वरको वचनप्रति समर्पित हुन्छ। मान्छेहरूले उसलाई बहकाउनु सक्दैन, अनि बहकिने मान्छेहरू चाहिँ, अनि कतिचोटि मण्डलीमा अहिले जुन शिक्षा मैले दिइरहेको छु, कतिजना म यहाँ देख्दिनँ, किन आउँदैनन्? फुर्सद नभएर आउँदैनन् कि? अनि कहिलेकाहीँ मलाई लाग्छ सायद उनीहरूको शिक्षामा केही गडबडी आयो, त्यस्तो लाग्छ। तर परमेश्वरलाई थाहा छ, कसैलाई दोष लगाउने खालको म विचार गर्दिनँ। तर एउटा पोइन्ट के छ भने नि, यहाँ परमेश्वरकै सेवा, परमेश्वरकै पछि, परमेश्वरकै विश्वास, नयाँ जीवनकै पछि नलाग्ने व्यक्ति बेकार हो, बुझ्नुहुन्छ? त्यसरी क्रिस्चियन भएकोले काम लाग्दैन क्या। अनि यदि तपाईँहरूमा पक्का क्रिस्चियन भएको हो भने हामीमा एउटा आत्मा हुनुहुन्छ, एकमा हुन्छौँ हामी, केही कुरामा हामीमा फरक हुँदैन। नबुझेको कुरा सोध्छौँ हामी, किन यहाँ कसैको खुसी बनाउने, कसैको इच्छा पुरा गर्ने, कसैको स्वार्थ पुरा गर्ने कुरा भन्दा परमेश्वरलाई महिमा दिने र उचाल्ने, उहाँको उद्देश्य पुरा गर्ने कुरा मात्रै छ। त्यसैले हामी बाइबलको सत्यताबाट कहिले पनि तर्किनु हुँदैन, अर्को बाटो लाग्नु हुँदैन। त्यसलाई पछ्याउनु पर्छ, अपनाउनु पर्छ, अनि ताकि हामी परमेश्वरको सङ्गतिमा प्रगाढ प्रकारले सही, अनि हामीले भनिरहेछौँ नि क्रिस्चियन विश्वास भनेको चाहिँ सम्बन्ध हो व्यक्तिसँग, त्यो विश्वास वचनमा विश्वास गरेर पवित्र आत्माद्वारा हामी येशु ख्रिस्टद्वारा परमेश्वरसँग सम्बन्धमा आउँछौँ, सङ्गति गर्छौँ, उहाँलाई चिन्ने कुरा चाहिँ त्यही प्रकारले हामी व्यक्तिगत रूपमा चिन्छौँ। केवल जब हामी उहाँका सत्य वचनलाई पुरा पछ्याउँछौँ, पवित्र आत्माको काम हामीमा उहाँले पुरा गर्नुहुन्छ, हामीलाई रूपान्तरण नयाँ गरी जन्माउनुहुन्छ, हामीलाई धार्मिकताको बाटोमा डोर्याउनुहुन्छ। वास्तवमा यो धार्मिकताको बाटोमा डोर्याइने अथवा हामी धार्मिकताको बाटोमा हिँड्ने भन्ने कुराले नै यो सबै भरमाउने कुराहरूबाट ठ्याक्कै आउट गरिहाल्छ। तपाईँ भर्मिरहनु भएको छ, तपाईँमा अर्कै खालको नियत र इच्छाहरू छ, विचारहरू छन्, तपाईँ धार्मिकताको बाटोमा हुनुहुन्न। परमेश्वरको वचन जो हाम्रो बिचमा उपलब्ध छ, त्यसमा अटुट रहने ख्रिस्टको मण्डलीद्वारा यसलाई सुरक्षित र सत्य राखिएको छ 2000 वर्षसम्म। यो वचन कति मण्डलीहरू अहिले पनि झुटा शिक्षामा छन्, हामीले राम्रो भनेका व्यक्तिहरू पनि गलतहरू छन्, राम्रा चर्चहरू पनि गलत व्यक्तिहरू छन्, तर तपाईँ र मेरो बिचमा बाइबल छ। अनि मण्डलीको इतिहास हामीले हेऱ्यौँ भने पटक पटक परमेश्वरले त्यस्ता जनहरू उठाउनुहुन्छ, चुन्नुहुन्छ, बोलाउनुहुन्छ, जसले बाइबललाई फेरि स्थापित गर्छ, परमेश्वरको आत्माद्वारा त्यो बाइबल पछ्याउने कुरा अरूको लागि उदाहरण गराइन्छ। त्यसैले हामी आज उहाँको जीवित वचन जुन रूपमा उहाँले दिनुभयो त्यही रूपमा हामीले पाइराखेका छौँ, र त्यही रूपमा हामीले ग्रहण गरेर अरूलाई सुम्पन्न अगाडि बढ्नुपर्छ। हामीले पनि वचनको सेवामा, उहाँको वचनको सत्यतामा, विश्वासयोग्यतामा समर्पित भएर एकदमै पवित्रतामा परमेश्वरलाई पहिलो प्रेम दिएर हामीले यो काम पुरा गर्नुपर्छ। विभिन्न व्यक्तिहरू कसरी ख्रिस्टलाई ग्रहण गरे भन्ने साक्षी फरक फरक हुन सक्दछ, तर प्रत्येकले विश्वास र ग्रहण गरेको प्रभु येशू र परमेश्वरले बोल्नु भएको र गर्नुभएको सत्य वचनमा कति पनि यताउता हुन सक्दैन। परमेश्वरको वचन यताउता हुन सक्दैन। परमेश्वरको वचन जो लेखिएको छ, येशूको जन्म, येशूको यहाँ संसारमा हुँदा जिउनु भएको जीवन र उहाँको मृत्यु, उहाँको पुनरुत्थान बारेको सत्य तथ्य बाइबलमा प्रष्ट बोलिएको छ, लेखिएको छ। उहाँले गर्नुभएको काम र येशूको मृत्यु र पुनरुत्थान सबै परमेश्वरले उहाँको वचनमा एउटा अधिकारपूर्वक घोषणा गर्नुभएको छ, जुन कुरालाई पुरा विश्वास गरेर हामी नयाँ जीवन पाउन सक्छौँ, येशू प्रभुको सम्बन्धमा आउन सक्छौँ। अनि ती कुराहरू परमेश्वरको वचनमा वर्णन गरिएको छ, जुन हामी परमेश्वरको लेखिएको वचनबाट पाउँछौँ। यहाँनिर परमेश्वरको लेखिएको वचन महत्त्वपूर्ण छ, अनि नलेखिएको र वचनमा, बाइबलमा नभएको कुरा हामी जाँच्नुपर्छ भन्ने कुरा चाहिँ मुख्य महत्त्व यहाँ राख्दछ। मतलब हामी परमेश्वरको वचन सुन्न चाहन्छौँ भने परमेश्वर बोल्नु भएको छ, उहाँद्वारा सबै लेखिएका छन्, उहाँ ख्रिस्टद्वारा र ख्रिस्टका साक्षी भएका, ख्रिस्टलाई आँखाले देखेका र उहाँसँगै जिएका जुन गवाही भएका प्रेरितहरू छन्, उनीहरूद्वारा बोलिएको छ, लेखिएको छ धर्मशास्त्र, परमेश्वरको वचन। अनि त्यहीद्वारा हामी आज परमेश्वरको सही कुरा बुझ्न सक्छौँ, ग्रहण गर्न सक्छौँ, विश्वास गर्न सक्छौँ, जिउन सक्छौँ, बोल्न सक्छौँ। जीवित वचन यसरी लेखित रूपमा तपाईँ मेरो बिचमा छ, आज सबै मानिसहरूको लागि चाहिँ त्यो उपलब्ध छ। यस प्रकार हामी बुझ्न सक्छौँ उहाँ वचन प्रचारको सेवा गर्ने ले चाहिँ लिन यहाँ वचन प्रचार गर्न को सेवा गर्ने मान्छेको जिम्मेवारीको चाहिँ एकदम गहनता र ठुलो महत्त्व छ भन्ने कुरा हामी यहाँ देख्दछौँ। किनभने परमेश्वरको वचनको नियत अथवा त्यसको उद्देश्य, त्यसको आशय के छ, त्योभन्दा दाहिने बायाँ जानु मिल्दैन। वचन तपाईँ र मेरो कहिले पनि होइन, अधिकार तपाईँ र मेरो कहिले पनि होइन, हामीले खालि परमेश्वरको वचन, हामी त मेसेन्जर भन्छ, राजदूत, हामीलाई ख्रिस्टको राजदूत पनि भनिएको छ। राजदूतको आफ्नो केही पनि म्यासेज हुँदैन, राजाको म्यासेज हुन्छ। त्यसैले आजको सचा कतिजना मान्छेहरूले चाहिँ यस्तो गर्छ, यो शताब्दी अनुसारको, यो 21 औँ शताब्दी अनुसारको वचन होइन, एक्काइसौँ शताब्दीको मानिसलाई परमेश्वरको जस्तो वचन छ त्यस्तै, किन परमेश्वरको वचन कहिले बदलिँदैन, हिजो आज सधैँभरि येशू समान छन्, हामी फेर्छौँ, उनी मात्रै कहिले फेर्दैन, परमेश्वरको वचन फेर्दैन। उहाँको वचन अघि हामीले हेरेको थियौँ, एउटा कमा एउटा मात्रा पनि बदलिँदैन। संसारको ढाँचामा हामीले वचन लानु पर्दैन, संसारको ढाँचा त्यागेर परमेश्वरको इच्छामा हामीले आफैलाई बदल्नुपर्छ। समाज आजको समाजलाई परमेश्वरको वचनले रूपान्तरण गर्नुपर्छ। मानिसको लागि परमेश्वरको सत्य वचन के छ? उहाँको वचन बाइबल केन्द्रित, येशू ख्रिस्ट केन्द्रित, अनि विश्वासयोग्य भएर हामीले मानिसहरूलाई प्रचार र शिक्षा दिने, तपाईँ र म ख्रिस्टको सेवा गर्ने, वचनको सेवा गर्ने जिम्मा लिएका व्यक्तिहरूको एकदमै गहन जिम्मेवारी हो। यसको अधिकार परमेश्वरको सही साक्षी हुन ख्रिस्टले प्रचार गर्नुभएको र प्रकट गर्नुभयो। पहिलो शताब्दीका मानिसहरू जो चाहिँ प्रेरितहरू हुन्, उनीहरूले ख्रिस्टका प्रेरितहरूले आफ्ना आँखाले देखेका र सुनेका गवाहीद्वारा पवित्र आत्माको प्रेरणामा उनीहरूले आश्चर्य कामहरू पनि गरेका थिए, अनि ती कुराहरू लिखित रूपमा हाम्रो अगाडि दुरुस्त राखिएको छ। अनि त्यो चाहिँ वास्तवमा परमेश्वरको वचनको अधिकार तपाईँ र मैले त्यहीँबाट पाउँछौँ। हाम्रो केही अधिकार छैन, परमेश्वरले गर्नुभएको साँचो छुटकाराको सन्देश यहाँ मात्र प्रष्ट वर्णन गरिएको छ, यहाँ भन्दाखेरि परमेश्वरको वचनमा। त्यस कारणले परमेश्वरको वचन सम्बन्धी हाम्रो कन्सेप्ट, हाम्रो बुझाइको बारेमा तपाईँलाई मैले अलिकति कुरा गरेँ। यसपछि हामी आत्मिक युद्धको बारेमा छोटकरी, धेरै छैन, तपाईँलाई म छोटकरीमा भन्न चाहन्छु, पाँच मिनट जति, त्यसपछि सिद्धाउँछौँ। यो आत्मिकी युद्धको बारेमा थुप्रै छ अझै मसँग कन्टेन्ट भन्नुपर्ने, र अर्को हप्ता चाहिँ अलिकति बढी गर्ने विचार छ। आज अलिक छोटो छ किनभने मलाई थाहा थियो यो वचन सम्बन्धी अलिकति लामो भयो, त्यस कारणले हामी आत्मिकी युद्धले विश्वासीहरू एउटा सिपाहीको रूपमा खडा हुने भन्ने एउटा जाँच, सिपाहीलाई हुने जाँचको कुराको बारेमा हामी हेर्दछौँ। हामीलाई जहिले पनि यो युद्धले चाहिँ अझै असल र येशु जस्तो बनाउन सक्छ, त्यस कारणले युद्धकै बारेमा अथवा लडाइँ भन्छ आत्मिक लडाइँ, त्यसको बारेमा हामीले केही सोच्नु परेन, यो हुने नै कुरा हो, यो हाम्रो भलाइको लागि हुन्छ, होइन। परमेश्वर उहाँका जनहरूलाई प्रेम गर्नुहुन्छ र उनीहरूलाई उहाँको पुत्र येशूको चरित्र अथवा उहाँको स्वरूपमा रूपान्तरण गर्दै लानुहुन्छ। यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। तपाईँले विश्वास गरेको कति भयो, तपाईँ येशूको स्वभावमा कतिको बदलिँदै हुनुहुन्छ। गएको हप्ता तपाईँलाई मैले फिलिपी 2:5 येशूको विचार, अनि त्यस्तै पहिलो कोरन्थीबाट पनि पाउलले भनेको हामीसँग ख्रिस्टको मन छ, त्यो मन कतिखेर हुन्छ, जतिखेर हाम्रो पूर्ण रूपमा हामी येशूको चरित्रमा स्वभावमा बदलिँदै जान्छौँ, हाम्रो सोचहरू गर्ने तरिकाहरू येशूको जस्तो हुन्छ। वास्तवमा ख्रिस्चियन चाहिँ त्योभन्दा कम हुनै पर्दैन, अर्को खालको तरिका हामीले अप्नाउँदैनौँ, किनभने हामी संसारको ढाँचालाई त्यागेका व्यक्तिहरू हौँ। त्यसैले यो कुरो हामीले विचार गर्नु पर्यो, होइन। विश्वासीको जीवनमा आउने अप्ठ्यारो परिस्थितिहरूले चाहिँ विश्वासीहरूलाई ख्रिस्टको रूपमा बदल्दै लाँदछ, अनि जे सुकै कुराको सामना गर्नुपर्दा पनि एउटा कुरा के हुन्छ भनेदेखि परमेश्वरमा, पावलको पत्रहरूमा प्रशस्त लेखिएको छ, किनभने उसले जस्तै दुःख त कसैले सामना गर्नु परेको छैन, तर उसले के भन्छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँद्वारा म सबै कुरा गर्न सक्छु, किन हाम्रो स्रोत, बल, जीवनको स्रोत सबै कुरा येशू हुनुहुन्छ, उहाँले नै हामीलाई सुरक्षित राख्नुहुन्छ, त्यो कुरो हामीले विश्वास गर्नुपर्छ, होइन। अनि त्यस कारणले उहाँको वचन परिस्थितिहरूलाई सामना गर्न, उहाँको वचन र पवित्र आत्माको अगुवाई अनुसार तपाईँ र मैले दिनदिनको जीवन जिउनु पर्ने हुन्छ। हामी जब आफ्नो जीवन ख्रिस्टलाई समर्पण गर्छौँ, उहाँको प्रभुत्वलाई स्वीकार गर्छौँ, यो एउटा अर्को पोइन्ट तपाईँलाई मैले भनिरहेको थिएँ, हाम्रो सिंहासनमा चाहिँ ख्रिस्टलाई सजाउने ख्रिस्चियन त्यस्तो मात्रै हुन्छ, उसको हृदयमा ख्रिस्टलाई नसजाएको मान्छे ख्रिस्चियन हुँदैन। तर हामी त पटक पटक के देख्छौँ भने उसको हृदयमा त त्यही घमण्डी व्यक्ति बसिराखेका हुन्छ, त्यही कारण ऊ त अटेरी हुन्छ, बाहिर नभनेर भित्रभित्रै विभिन्न किसिमका काम गरेर हिँड्छ। प्रियहरू हो, तपाईँ र मैले आफैलाई जाँच्नुपर्छ ताकि हामी नछोड्यौँ, एक दिन आश्चर्य हाम्रो निम्ति नहोस्। उहाँको प्रभुत्वलाई हामीले स्वीकार गर्ने, ख्रिस्टलाई हाम्रो हृदयको सिंहासनमा बसाल्छौँ, उहाँको वचन अनुसार उहाँसँग हिँड्छौँ, उहाँलाई पछ्याउँछौँ, संसारको ढाँचाबाट पुरा पश्चाताप गरेर हामी ख्रिस्टको बाटोमा उहाँको उद्देश्यलाई अपनाएर हिँड्छौँ। अब ख्रिस्टको पाप क्षमा, प्रेम र धार्मिकताको मार्गमा हामी हिँडिराखेका हुन्छौँ। त्यसकारणले पक्का पश्चाताप गरेको मान्छे के हुन्छ? प्रेम सम्बन्धी कुरामा, पाप क्षमा सम्बन्धी कुरामा के हुन्छ? ख्रिस्टको जस्तो हुन्छ। त्यसले तपाईँ र मलाई अति ठुलो गल्ती गर्ने मान्छेलाई पनि हामीले टोटल्ली प्रेम गर्न सक्छौँ, क्षमा दिन सक्छौँ। फलानले त यस्तो पो गरेको थियो भने सम्झना हामीले परमेश्वरको हातमा राख्छौँ। अनि कतिचोटि हामीले यो कुरालाई नबुझेको कारणले हामी के भन्छ नि, बिटिङ द बुस भने जस्तो ठ्याक्कै नबुझेर घुमिराखेका हुन्छौँ। तर यो वचनमा यो कुरा भनेको, क्षमा दिने चाहिँ परमेश्वरको आत्माको क्षमा हामीमा हुनु पर्यो। धार्मिकताको मार्गमा हिँड्ने जीवन भनेको चाहिँ शत्रुलाई पनि प्रेम गर्ने जीवन, त्यो त घरिघरि बाइबलमा छ नि त। पाप क्षमा सम्बन्धी, शत्रुलाई प्रेम सम्बन्धी, येशूसँग हिँड्ने भनेको त उहाँको जस्तै मन हुनु पर्यो, होइन? अनि हामीले यहाँ दोस्रो कोरन्थी 3:18 लेखेको छ, हामी सबै घुम्टो हटाएको मुहारले प्रभुको महिमा प्रतिबिम्ब गर्दछौँ भनेको चाहिँ येशूको स्वरूपलाई जब हामी बन्छौँ, उहाँको जस्तै मन हामीमा हुन थाल्छ, उहाँको धार्मिकतामा हामी हिँड्न थाल्छौँ, हामीमा चाहिँ घुम्टो हटाएको जस्तो येशूको प्रतिबिम्ब भनेको चाहिँ हामीबाट येशूको चरित्र रिफ्लेक्ट हुन्छ। अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बदिँदै जान्छौँ। अनि परम प्रभुबाट यो आउँछ, यो जो आत्मा हुनुहुन्छ त्यो बदल्ने काम चाहिँ परमेश्वरले गर्नुहुन्छ। के तपाईँले उहाँलाई अनुमति दिनुभएको छ बदल्नलाई, येशू जस्तै बनाउनलाई, उहाँको महिमा प्रतिबिम्ब गर्नलाई? यो परमेश्वरको वचन हो। तपाईँ र म संसारकै मान्छे जस्तो मन परे मान्छेलाई मन पराउने, मन नपरे मान्छेलाई घृणा गर्ने, त्यो परिवर्तन भएन, त्यो येशूको स्वभाव परिवर्तन भएन। हामी एउटा महिमादेखि अर्को महिमामा बदलिँदै जाने कुरा त्यो हुन सकेन, किनभने यहुदा इस्करियोतीयो येशू प्रभुमासँग 3.5 वर्ष थियो। उहाँले कहिल्यै कसैको अगाडि जानकारी पनि दिनु भएन कि यो चाहिँ गलत मान्छे हो, कस्तो खालको प्रेम होला। तर तपाईँ र म त यति छिटो मान्छेलाई त्यो गर्छौँ नि, न्याय गर्छौँ। हाम्रो प्रेम निष्कपट हुन्छ। अनि तपाईँलाई म यो प्रेमको बारेमा, वास्तवमा यो येशूको बाटो हिँड्दाखेरि धार्मिकताको बाटो, येशूको जस्तो मन भएको बाटो तपाईँले रोमी 12 प्रष्ट देख्नुहुन्छ, किनभने रोमी 12 सुरुमा नै संसारको ढाँचा छोड्ने काम हुन्छ। अनि त्यसपछि यहाँ के छ, 12:9 प्रेम निष्कपट होस्, जुन कुरा खराब छ त्यसलाई घृणा गर, जुन कुरा असल छ त्यसमा लागिरह। निष्कपट नभइकन त त्यो प्रेमै हुन सक्दैन, होइन? प्रष्ट यहाँ यो कुरा हामी बुझ्दछौँ। त्यसैको 12 तपाईँलाई म पढ्न चाहन्छु। हाम्रो अपराध के भन्छ, हाम्रा अपराध क्षमा गर्नुहोस्। ए, यो त मत्ती 6 यो क्षमाशील सम्बन्धी, प्रेम सम्बन्धी कुरा मैले यहाँ भने। अब येशूको जस्तो क्षमा गर्ने व्यक्ति भनेको चाहिँ यहाँनिर तपाईँले येशूले सिकाउनु भएको प्रार्थनामा तपाईँ बुझ्नुहुन्छ, हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। त्यो अपराधीहरूले तपाईँ र मलाई आएर क्षमा मागेर त्यो पहिलाको गरेको जति सबै कुराको बदलामा हाम्रो मन परिवर्तन गर्ने गरी गरेका छ र छैन नि, तर हामी क्षमा दिन्छौँ। त्यसको मतलब के छ, हामी उसलाई खराबी गर्दैनौँ, उसलाई प्रेम गर्छौँ। बुझ्नुहुन्छ, यो परमेश्वरको वचन हो। तपाईँलाई आशिष यसमा आउँछ, तपाईँमा भएको नयाँ परिवर्तन यसमा देखिन्छ। सो यो क्षमाको सम्बन्धी कुरामा तपाईँले यहाँ देख्नुहुन्छ। अब मण्डलीमा कुरा गर्दाखेरि आत्मिकी लडाइँ कहाँ हुन्छ? धेरै जस्तो मण्डलीमा विश्वासीहरूको बिचमा हुन्छ, कहिलेकाहीँ परिवारमा हुन्छ। मण्डलीमा तपाईँले विचार गर्नुहोस्, मण्डलीमा हामीले एकअर्का भातृप्रेम भन्ने कुरा पनि छ। रोमी 12:14 के छ, तिमीहरूले को खेदो गर्नेलाई आशीर्वाद देऊ, न सराप, देख्नुभयो? अनि यहाँनिर अर्को के छ, 12:16 एकअर्कासँग मिलेर बस। यो मिलापमा बस्ने कुरा चाहिँ परमेश्वरको वचनमा छ, तर हामी त कन्फ्लिक्ट गर्ने, भित्रभित्रै अर्को कुरा गर्ने गर्छौँ। अभिमानी नहो, धेरै मान्छे अभिमानी भेटाएको छु मैले, नम्र मान्छे कम भेटाएको छु, होइन? अहङ्कारी धेरै भेटाएको छु, तर तपाईँ र म अहङ्कारी र घमण्डी हुनु भएन, हामी नम्र हुनु पर्यो, हामीले सङ्गति पनि नम्रसँग गर्नु पर्यो। यहाँनिर अर्को 17 कसैलाई खराबको सट्टा खराब नगर, तर जुन कुरा सबै मानिसहरूको दृष्टिमा आदरणीय छ तिनमा ध्यान दियो, खराबको बदला खराब नगर्ने कुरा हामी यहाँ देख्दछौँ भनेको मतलब हामीलाई साह्रै नै दुःख दिने, यति दुःख दिए कि के भन्ने त्यो सम्झन पनि सकिँदैन। तर तपाईँ र मैले क्षमा दिनु पऱ्यो, उसलाई त आदर गर्नु, के भन्छ, उसलाई त भलाइ गर्नु पऱ्यो। यो परमेश्वरको वचनमा लेखेको छ 18 हुनसक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस्ने कुरा यहाँनिर लेखेको छ। अर्को 19 के छ, प्रिय हो आफैले कहिले बदला नलियो सी, तर परमेश्वरको क्रोधलाई छोडिदियो। कसैले तपाईँ र मलाई साह्रै नै अत्याचार गरेको छ भने तपाईँले केही गर्नुपर्छ, छोडिदिनु, दण्डै दिनुपर्छ भने परमेश्वरले दिनुहुन्छ, हामीले बदला नलिने, किनभने लेखिएको छ बदला लिने काम मेरो हो, म नै बदला लिने छु परम प्रभु भन्नुहुन्छ। यहाँनिर 20 बरु तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाऊ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देऊ, त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्रो थुपार्नेछौ। यसलाई वर्णन गर्ने मसँग अलिक टाइम छैन, तर यहाँनिर मुख्य गरेर के छ भने हामीलाई सधैँ मन नपराउने हाम्रो खैरो खन्ने व्यक्तिहरूलाई भलाइ गर्न थाल्यो भने उसलाई अप्ठ्यारो हुन्छ, त्यो सही हो, तर हामीले गर्नुपर्छ। त्यो अप्ठ्यारो बनाउन मात्रै पनि होइन कि हामी त ख्रिस्टको प्रेम देखाउनु पर्छ। अनि अन्तिममा रोमीको 12 अन्तिममा चाहिँ के छ, खराबीबाट पराजित हुने होइन कि खराबीलाई भलाइले जित्ने, भनेको चाहिँ पराजित चाहिँ कस्तो हुन्छ, जब मान्छेले हामीलाई खराब गर्छ, हाम्रो बदनाम गर्छ, हाम्रो बारेमा कुरा काटेर हुन्छ, हामीसँग बाँच्न आउँछ, लडाइँ गर्छ, हामी उसँग लडाइँ गऱ्यो भने हामी पनि पराजित भयो, तर हामी उनीहरूलाई चाहिँ त्यस्तो अवस्थामा पनि अझै उनीहरूलाई असल गर्यो, उनीहरूलाई भलाइ गर्यो, उनीहरूलाई सहायता गर्यो, त्यो चाहिँ जित भयो, बुझ्नुहुन्छ। त्यसैले क्रिस्चियनले चाहिँ त्यो लडाइँ मुकाबिला गर्नु परेन क्या, त्यो मुख्य कुरा हो, यसलाई हामीले यसरी बुझ्नुपर्छ प्रष्ट रूपमा, होइन। त्यस कारणले वचनमा प्रभु भन्नुहुन्छ, एउटा बाइबलमा हामीले हेर्छौँ नि येशु प्रभुले एउटा भँगेर पनि परमेश्वरको इच्छाभन्दा विपरीत खस्दैन, त्यसको पनि परमेश्वरले वास्ता गर्नुहुन्छ। तपाईँ र म त मानिसहरू हौँ, हाम्रो सुरक्षा परमेश्वरले राख्नुहुन्छ, हामीलाई खेदो गर्नेहरूको खेदोबाट परमेश्वरले बचाउनुहुन्छ, हाम्रो भरोसा परमेश्वरमा हुनुपर्छ। त्यसैले निरन्तर परमेश्वर हाम्रो जीवनमा काम गरिरहनुहुन्छ। तपाईँलाई म एउटा यो पद पढ्न चाहन्छु, वास्तवमा यो कुरो सम्झनुहोस्, तपाईँ र मेरो जीवनमा परमेश्वर निरन्तर काम गर्नुहुन्छ, के को लागि, सुरक्षा दिनलाई र येशु जस्तो बनाउनलाई, किनभने हामी एक दिन येशुलाई भेट्ने दिन कहिले थाहा छैन, भोलि पनि हुनसक्छ, त्यतिखेर हामी येशु जस्तो हुनु पऱ्यो नि, होइन। यहाँ के छ, 2 इतिहास 16:9 जसका हृदय उहाँप्रति भक्त छन्, भनेको मतलब परमेश्वरप्रति समर्पित हुने व्यक्तिमा उहाँले काम गर्नुहुन्छ, तिनीहरूलाई सहायता दिन, सुरक्षा दिन, वास्ता गर्न सारा पृथ्वीभरि नै परम प्रभुको दृष्टि रहिरहन्छ, उहाँले हेरिरहनुहुन्छ। अङ्ग्रेजीमा ब्याक एन्ड फोर्थ भन्ने शब्द पनि लेखिएको छ, उहाँको दृष्टि चाहिँ वरर पर सबै हेरेर मानिसहरूलाई सहायता गर्न उहाँको नजर रहिरहन्छ। यस कुरामा तपाईँले मूर्खता गर्नुभयो भनेर त्यहाँ त्यो सायद यो राजालाई त्यो भनेको छ, अब उपरान्त तपाईँले युद्ध गरिरहनु पर्दैन। तर यहाँनिर मुख्य हामीले हेरेको आशय चाहिँ के छ भने परमेश्वर हाम्रो जीवनमा निरन्तर काम गर्नुहुन्छ। यदि हामी परमेश्वरमा समर्पित छौँ भनेदेखि परमेश्वरले हामीलाई त्यसै छोड्नुहुन्न। अब आत्मिकी लडाइँको कुरा गर्दाखेरि एफिसीको पत्रमा तपाईँलाई मैले यो शब्द मैले तपाईँहरूलाई बुझाउन अलिकति नसकेको हो कि जस्तो लाग्छ। वास्तवमा यो पोइन्ट अफ भ्यू, दृष्टिकोण, सोच परमेश्वरको संसारको, धेरै जस्तो मान्छे संसारको पोइन्ट अफ भ्यूबाट चाहिँ तर्केकै छैन, सधैँ संसारकै तरिकाले विचार गर्छ, मन नपरेका मान्छेसँग भित्रभित्र अर्कै काम गर्ने, अर्को कुरा आफ्नो मान्छेलाई चाहिँ दुःख दिन विभिन्न खालका तरिकाहरू अप्नाउने, होइन, हुन्छ नि मान्छेहरूले, हिन्दूहरूले भाकल गर्छ, अनि कतिजना मान्छेहरूले चाहिँ के गर्छ भने मान्छेलाई पैसा दिएर दुःख दिलाउँछ, होइन, जस्तो गुन्डाहरू उठाएर पिटाउँछ भने जस्तो, होइन। तर तपाईँ र म परमेश्वरको मान्छे, परमेश्वरसँग बसेको मान्छे, स्वर्गीय स्थानमा, यहाँ यो एफिसी 2:6 अनुसार के छ, उहाँसँग हामीलाई उठाउनु भयो अनि स्वर्गीय स्थानमा ख्रिस्ट येशूसँग बसाल्नु भयो। तपाईँ र मेरो अहिलेको लोकेसन आत्मिकी रूपमा भनेको चाहिँ कहाँ हो, स्वर्गमा, परमेश्वरसँग हामी स्वर्गमा बसेका छौँ। त्यसकारणले यो कुरा आत्मिकी लडाइँको बारेमा एकदमै बुझ्नुपर्छ। अनि जहिले पनि तपाईँलाई मैले अस्तिदेखि सम्झाएको छु, हाम्रो लडाइँ चाहिँ केमा हुन्छ अरे, माइन्डमा. विभिन्न किसिमका कुराहरूले हाम्रो मनमा एट्याक गर्छ अनि हामी भित्रभित्रै त्यो सुनेर अर्कै खालको काम गर्न थाल्छौँ, नियतहरू बदलिन थाल्छन्. शैतान सफल भयो. स्वर्गीय स्थानमा त आरामसँग परमेश्वरसँग बसेको मान्छे अब त्यहाँ त तुरुन्तै उसले आफ्नै हातमा सबै कुरा लिन थाल्छ, आफैले के गर्न थाल्छ, अनि त्यसपछि के हुन्छ, शैतानको दास बन्छ ऊ. यहाँ संसारिक गणौला जस्तो हुन्छ, यहाँको गणौला जस्तो. यहाँ स्वर्गीय स्थानमा प्रभु येशूसँग बसेको मान्छे शैतानको छलबाट ऊ फेरि यहाँ झर्छ. त्यो विजय जीवन चाहिँ त्यस्तो हुँदैन. अनि एकजना पास्टरले भनेको थिए, हामी उठ्नु पनि पर्दैन, उठ्न सक्छौँ त्यो विजयतामा, ख्रिस्टको विजयमा उठ्ने. तर मान्छे जब उठ्छ नि त्यो के गर्छ, आफ्नै हातमा लिन्छ नि, आफै जवाफ दिन थाल्छ नि. त्यतिखेर हामी आफ्नै शक्तिमा सीमित हुन थाल्छौँ, हामी संसारमा झर्छौँ. त्यसैले ख्रिस्टको विजयमा हामीले लडिराख्नु पर्दैन, किनभने लडाइँ लड्ने त येशू हुनुहुन्छ. अघि हामीले हेरेको थियौँ, उहाँ निरन्तर काम गरिराख्नु भएको छ किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ. शैतानले हामीलाई बिथोल्न खोज्छ, बहकाउनु खोज्छ, तर्काउनु खोज्छ अनि संसारमा ल्याउनु खोज्छ. तर हामी ख्रिस्टलाई केन्द्रमा राखेर येशूसँगै स्वर्गीय स्थानमा बसालिएका छौँ. उहाँको शक्ति र विजयता, उहाँले विजय हासिल गरिसक्नु भएको छ अनि त्यसै अनुसार हामी जिउन सक्छौँ, हामीले लड्नु पर्दैन. वास्तवमा हाम्रो विजय होइन, यो चाहिँ परमेश्वरको विजयमा जिउने हो, शरीरको महिमाको लागि होइन. कतिजना मान्छेहरू चाहिँ के गर्छन्, त्यही कारणले तपाईँलाई म भन्छु, क्रिस्चियन मान्छेहरूले न त आफ्नो योग्यतामा, पावलको जीवनमा हेर्नुहोस् न, फोहोर मैला तुल्ले होइन, मैले यति पढेको छु, मैले यति तालिम लिएको छु, मैले यति काम गरेको छु, नन अफ देम वर्क्स. किनभने त्यो के पनि होइन, परमेश्वरको शक्ति, उहाँको विजयता, उहाँको स्रोत, उहाँको अनुग्रह, पवित्र आत्माको शक्तिमा तपाईँ र मलाई सक्षम बनाउने, यहाँसम्म कि उहाँको सेवा गर्ने काम पनि उहाँकै शक्तिद्वारा मात्रै हुन्छ. हामीले गरेको काम केही काम लाग्दैन, त्यो शारीरिक कुरा हुन्छ. अनि मान्छेले शारीरिक कुरा गर्दाखेरि चाहिँ एफिसी 2:9 लेखेको छ नि, घमण्ड गर्छ मान्छेले, होइन मैले यति गरेँ. त्यस कारणले घमण्ड गर्ने बित्तिकै त्यो तुरुन्तै खसिहाल्यो. सबै महिमा आधार चाहिँ परमेश्वरलाई दिनुपर्छ. हाम्रो आत्मिक स्थान ख्रिस्टसँगै स्वर्गीय स्थानमा रहिरहनु पर्छ. सबैभन्दा माथि हामीलाई ख्रिस्टसँगै बसालिएको छ, उहाँको विजयमा हामी बसालिएका छौँ, होइन. तपाईँलाई मैले योभन्दा पहिला भनेको थिएँ, त्यो रियलम भन्छ, स्वर्गीय स्थान, त्योभन्दा मुनि आकाश जहाँ चाहिँ शैतान छ, त्योभन्दा मुनि चाहिँ संसार. येशूलाई नचिन्ने मान्छे, क्रिस्चियन पनि, जो येशूमा भरोसा गर्दैन, आफैमा गर्छ, सबै संसारमा हुन्छ, शैतानको खुट्टा मुनि. तर ख्रिस्टमा हुने मान्छे के हुन्छ, शैतानलाई खुट्टा मुनि राख्छ, किनभने ऊ त स्वर्गीय स्थानमा हुन्छ सबभन्दा माथि. यो कुरो तपाईँले कल्पना गर्नुपर्छ. त्यसैले तपाईँ र म ख्रिस्टमा छौँ भने हामी ढुक्कै परमेश्वरको स्वभावमा रहन सक्छौँ. हामीले मुकाबिला गर्नु पर्दैन, कसैलाई जवाब दिनु पर्दैन, बाँच्नु पर्दैन, आफ्नै सक्षमतामा, आफ्नै शक्तिमा भरोसा गर्ने बित्तिकै हामी तल झरिहाल्छौँ. त्यस कारणले स्वाभाविक मानिस आफ्नै सक्षमतामा भर परिराखेको हुन्छ, उसले ख्रिस्टलाई पाएको नयाँ जीवन, पवित्र आत्माको शक्तिमा, परमेश्वरबाट प्रकाश पाएको जीवन, आत्मिक रूपमा येशू ख्रिस्टसँगै स्वर्गीय स्थानमा बसालिएको जीवन, त्यो येशूको विजयमा जिउने जीवन हो. अनि हामी जहिले पनि परमेश्वरको उद्देश्य र इच्छा पुरा गरेर त्यो हिसाबले जिउनुपर्छ. शत्रुले हामीलाई स्वर्गीय स्थानबाट पृथ्वीको स्तरमा ल्याउन प्रयास गर्छ. शत्रु भनेको शैतान, होइन. हामी खराबको शिकार बन्न पुग्छौँ यदि हामीले हाम्रो मनलाई फेरि हामी तुरुन्तै, कतिचोटि मान्छे चिन्ता गर्छ नि, मान्छेले निन्द्र लाग्न छोड्छ, यो सबै परमेश्वरमा भरोसाको कमजोरी हो. तपाईँ जो ख्रिस्टमा पक्का किल्ला बनाउनु भएको छ नि, यु डोन्ट निड टु वरी अबाउट एनिथिङ. त्यो त वास्तवमा परमेश्वरमा शान्तिमा रहने, परमेश्वरमा आराम गर्ने, उहाँमा भरोसा गर्ने भनेको चाहिँ एउटा आज्ञा जस्तै हो. त्यसैले परमेश्वरमा रहने कुरा चाहिँ एउटा आज्ञा हो, होइन. अनि खराबको शिकार बन्न जरुरी छैन. त्यसैले तपाईँलाई मैले एफिसीको पुस्तकबाट 2:34 म त्यो पढेर सिकाउन चाहन्छु. अनि अर्को हप्ता हामी आत्मिक लडाइँको बारेमा अरू कुराहरू हेर्नेछौँ. अनि तपाईँले कतिको बुझिराख्नु भएको छ, वास्तवमा यो एफिसी 4 भनेको कुरा चाहिँ मण्डली संगति विश्वासीहरूको बिचको कुरा हो। वास्तवमा चारको एकमा के छ भने, यसकारण म प्रभुको कैदीले तिमीहरूलाई बिन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाएको छौ त्यही बोलावटको योग्य चालमा हिँड। एक अर्कामा मण्डलीमा हाम्रो चाल बोलावट अनुसार येशूको स्वभावमा जिउने होइन। त्यसपछि यहाँ दुई पदमा के छ, यो चाहिँ हाम्रो हतियार हो, बोलावटको हतियार। हामी परमेश्वरमा आत्मिक रूपमा रहने व्यक्तिहरू अनि विजयतामा जिउने र शैतान र अन्धकारको शक्तिको लडाइँलाई जित्ने हतियार, सबै दिनता नम्रता साथ सहनशीलतासित प्रेममा एकअर्कालाई सह। यहाँ के छ, पहिलो कुरा चाहिँ, पहिलो हतियार के छ, दिनता नम्रता। त्यो दिनता भनेको, त्यसको बारेमा एक्सप्लेन अर्कोचोटि म गर्नेछु। दिनता नम्रता फरक कुरा हो होइन, त्यो एउटा हाम्रो हतियार हो, हामी विनम्र रहने। दिनता भनेको चाहिँ अरूभन्दा म सिपालु छु भन्ने होइन, आफूलाई आफू जे हो त्योभन्दा ठुलो नसम्झने। नम्रता त तपाईँलाई थाहा छँदैछ। सहनशीलता, अङ्ग्रेजीमा लङ सफरिङ भन्छ, लङ सफरिङ, सही रहने, धीरजी होइन। त्यसपछि यहाँ के लेखेको छ दुई पदमा, चारको, अनि प्रेममा एकअर्कालाई सहने। सहनु पर्ने परिस्थिति के हुन्छ, जब मान्छेले गलत गर्छ हामीलाई, त्यहाँ हो नि त। त्यसैले तपाईँलाई मैले यही कुरा भनिरहेको छु, गलत गर्ने मान्छेलाई सहने भनेपछि के गर्छौँ हामी, जवाब दिँदैनौँ, हामी रिसाउँदैनौँ, हामी उसलाई विरोध गर्दैनौँ, उसको केही गर्दैनौँ, सहन्छौँ। परमेश्वरको अनुग्रहको फल हो सहने। तपाईँ र म पक्का ख्रिस्चियन हो किनभने तपाईँ र मसँग त ख्रिस्ट हुनुहुन्छ नि, हामीलाई मर्का परेको कुरा उहाँलाई थाहा छ नि, हामीले हार्नु पर्दैन। सहनशील, यो एउटा हतियार हो, विजयी जीवनको हतियार। अनि तीन पदमा, मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्न प्रयत्न गर। मेलमिलापको बन्धनमा, सो कायम राख्ने शब्द छ, आत्माको एकता कायम राख्ने, आत्माको एकता बनाउने होइन। हामीले एकताको काम गर्नु पर्दैन। मैले अघि सुरुमै भनिसकेँ, जतिजनासँग ख्रिस्टको आत्मा छ उसँग त एकता छ, तर त्यसलाई कायम राख्नु पर्यो। आत्मालाई सन्ताप दिनु भएन। अनि तपाईँलाई म एउटा पद, अर्को हो चारको तिस पद पढ्न चाहन्छु, त्यसपछि म सिद्धाउँछु। तिसमा के छ भने, अनि परमेश्वरको पवित्र आत्मालाई शोकित नपार, अर्को ठाउँमा सन्ताप नदेऊ, दुखित नबनाऊ, जसद्वारा तिमीहरू छुटकाराको दिनका निम्ति छाप लगाइएका छौ। यो यसको बारेमा धेरै कुरा तपाईँलाई म आत्मिक लडाइँ सम्बन्धमा भन्न सक्छु, मैले बाइबल कलेजमा सिकेका कुराहरू। तर यो आत्मिकी, परमेश्वरको आत्मा चाहिँ एकदम जेन्टल, एकदमै हामीलाई जबरजस्ती गर्नुहुन्न। तर तपाईँ र मैले जुन बेलामा परमेश्वरको इच्छा विपरीतको काम गर्छौँ, त्यो आत्मालाई दुखित हुन्छ। जब कुनैको जीवनमा आत्मी पवित्र आत्मा दुखित हुनुहुन्छ नि, उहाँले जबरजस्ती गर्नुहुन्न, उहाँको शक्ति हामीबाट हट्छ, हाम्रो सेवामा शक्ति हुँदैन। त्यही कारण धेरै मान्छेहरूको सेवामा केही फल देखिँदैन, किनभने पवित्र आत्मालाई उनीहरूले दुखित बनाइरहेको हुन्छ घरिघरि। अनि दुखित के कुरामा हुन्छ, परमेश्वरको वचन पालन गर्ने कुरामा, मान्छेहरूलाई सहन नसक्ने कुरामा। जति पनि कुराहरू, यो संसारिक लडाइँ, संसारिक ढाँचा छ, त्यसले परमेश्वरको आत्मा दुखित बनाउँछ, पाप कर्म। तर हामीलाई कतिचोटि सचेत पनि छैन, चेतना पनि छैन। त्यस कारण हाम्रो न त प्रचारमा शक्ति हुन्छ, न हाम्रो कुनै कुरामा शक्ति हुन्छ, किनभने पवित्र आत्माको काम बन्द हुन्छ। त्यस कारणले आत्मामा हामीले कहिले पनि पवित्र आत्मालाई सन्ताप हुने काम गर्नु हुँदैन। जहिले पनि हामी क्षमा मागेर परमेश्वरको, परमेश्वरमा टोटल्ली समर्पित, उहाँको वचनलाई पूर्ण रूपमा पालन गर्ने व्यक्तिले कहिले पनि परमेश्वरको आत्मालाई सन्ताप गर्दैन। त्यस कारणले उहाँलाई दुखी तुलाउँदा चाहिँ उहाँबाट आउने शक्ति हाम्रो जीवनमा हराउँछ। पवित्र आत्मा जो हामीमा काम गर्नुहुन्छ, त्यसको काम चाहिँ हामी पवित्रतामा हुँदाखेरि मात्रै हुन्छ। मैले अर्को एउटा सिद्धान्त सिकेको थिएँ, हाम्रो मण्डलीमा हाम्रो एउटा टिम हुन्छ, कमिटी हुन्छ। एउटा सिकेको सिद्धान्त के भने, त्यो कमिटीमा एकजना मान्छेले पाप गर्यो भने त्यो कमिटी पुरै परमेश्वरको शक्ति हराउँछ, किनभने हामी पवित्रतामा आउनुपर्छ, पश्चाताप गर्नुपर्छ, हामीले फेरि मिलापमा आउनुपर्छ, हामीले फेरि परमेश्वरको अगाडि समर्पित हुनुपर्छ, अनि मात्रै हामीसँग परमेश्वरको आत्मा काम गर्नुहुन्छ। अब यो आत्मिकी कुराको बारेमा, आत्माको अगुवाईमा हिँड्ने कुराको बारेमा धेरै कुराहरू बोल्न सकिन्छ, तर आजको समय यति नै भएको हुनाले म यो कुरालाई यहीँ राख्न चाहन्छु। अनि विशेष गरी यो आत्मिकी लडाइँको सम्बन्धमा बुझ्दै गर्दाखेरि वास्तवमा क्रिस्चियन जीवन भनेको चाहिँ एकदमै फरक जीवन हो। अनि तपाईँलाई म भन्छु, धेरै जस्तो सायद तपाईँहरूले त्यसरी हिँड्ने व्यक्ति कमै भेट्नुहुन्छ, मैले भेटेको छु। म मेरो आफ्नो बारेमा म त्यही सोच्छु, हामीले टोटल्ली प्रभुलाई पछ्याउनु पर्यो त्यही सोचेको छु पहिल्यैदेखि। जुन दिन मैले विश्वास गरेँ, मेरो परिवारको लागि प्रार्थना गर्न थालेँ, सजिलो थियो थिएन नि? मेरो ठुल दाइले पिट्न आउनुभयो नि, सजिलो थिएन? तर मैले त्यो ख्याल ख्याल होइन नि, अहिले हाँसो उठ्दो लाग्छ त्यसो भन्दा, तर मैले प्रार्थना गरेँ नि, मैले रिसाएन नि, मैले घरिघरि उहाँले जुन दिनसम्म विश्वास गर्नु भएन कोसिस गरेँ। प्रियहरू, के तपाईँ र ममा साँच्ची नै त्यो ख्रिस्ट जन्मनु भएको छ? हामीमा त्यो जीवन छ? त्यो जीवन चाहिँ एउटा हुटहुटी भन्छ नि प्यासनमा आउँछ, हामी अरूको लागि गवाही बन्ने जोस आउँछ हरेक व्यक्तिमा आउँछ। तपाईँले बाइबलमा त्यही कुरा देख्नुहुन्छ, जब उनीहरूले विश्वास गर्छ। मिसिनेरीहरूको बारेमा सुन्नु भएको छ? मैले धेरैजना मिसिनेरीहरूको नाम भन्ने गर्छु, कति ठुलो भविष्य, कति ठुलो नाम भएका व्यक्तिहरू परमेश्वरको बोलावट पाएर सबै कुरा छोडेर इन्डिया, चाइना, त्यहाँको त्यो पल्युसन, त्यहाँको त्यो दुःख, न पानी छ, न बस्ने ठाउँ ठिक छ, न खाने कुरा ठिक छ, न गाडी छ, न बाटो छ, सबै कुरा छोडेर उनीहरू जान्छन्। किन थाहा छ? उनीहरूले मान्छेलाई प्रेम गर्छन् किनभने उनीहरूलाई प्रभुलाई प्रेम गर्छन्। घरिघरि यो मिसिनेरीहरूको बारेमा जब म पढ्छु, उनीहरूले गरेको चाहिँ परमेश्वरको प्रेम, परमेश्वरलाई प्रेम। तपाईँ र मैले परमेश्वरलाई प्रेम गर्यो भने चाहिँ हामीले मान्छेलाई प्रेम गर्छौँ, किनभने परमेश्वरले मान्छेलाई प्रेम गर्नुभएको छ, त्यही कारण आफ्नो जीवन मान्छेको लागि दिनुभएको छ। तपाईँ र ममा यो परिवर्तन आउनुपर्छ प्रियहरू, हामीले मान्छेको गणना भन्दा पनि क्वालिटी हामीमा आउनु पर्यो। हामीले परमेश्वरमा एकैचोटि धेरै काम गर्नु म भन्दिनँ, तर एउटा काम कमसेकम ठिक गर्नुहोस् न, होइन हप्ता हप्ता तपाईँलाई एउटा नाम प्रार्थना गरौँ भन्दा नाम पनि लिन नसक्ने आत्मिक स्तर कहाँनिर छ? यो एकदम ठुलो प्रश्न हो, मलाई धेरै दुःख लाग्छ यो सम्झेर। तपाईँलाई म भनौँ, 50 नाम दिन्छु म, यति धेरै मान्छेलाई म सुनाउन चाहन्छु। तपाईँमा छ हुटहुटी, तर परमेश्वरले तपाईँ र मलाई मुकुट दिनुहुन्छ, मुकुट, उहाँको बोलावटको योग्यको जीवन भनेको चाहिँ उहाँको निम्ति गवाही बन्ने, द पर्पज अफ द चर्च। परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्ने, परमेश्वरको महिमा प्रकट गर्ने, परमेश्वरको लागि गवाही बन्ने, यो तिनवटा पोइन्ट। परमेश्वरको महिमा कसरी हुन्छ? उहाँको बारेमा मानिसहरूको अगाडि घोषणा गरेर। आउनुहोस् हामी प्रार्थना गरौँ।